ہم نے اپنے باپ آزر سے کہا، کیا تم بناتے ہو بتوں کو الہ؟ انی اراک و قومک فی دلال مبین، بے شک میں دیکھتا ہوں تم کو اور تمہاری قوم کو کھلی گمراہی میں۔ یہاں سے سبق کا آغاز ہے، گو کہ حضرت ابراہیم علیہ السلام کا تذکرہ جو ہے وہ پیچھے سے ہی چلتا آ رہا ہے، سورت بقرہ میں بھی ہم نے تفصیل سے ان کے بارے میں پڑھا، لیکن یہاں سے آپ کو اب ایک نیا رنگ ان کا دکھے گا۔ ان آیات کا تھوڑا سا بیک گراؤنڈ آپ کو بتاؤں تاکہ آپ باقی چیزوں کو سمجھیں۔ ہوتا کیا تھا کہ عرب کے رہنے والے تمام قبائل، مشرقین مکہ ہوں یا ارد گرد کے لوگ، اسی طرح سے یہود ہیں کہ حضرت ابراہیم علیہ السلام ایک یونیورسل لیول کی پرسنالٹی تھے، ہیرو تھے، ہر بندہ اپنے آپ کو ان سے جوڑتا تھا۔ اللہ تعالیٰ یہاں مکہ والوں کو بھی اور دوسرے لوگوں کو بھی حضرت ابراہیم علیہ السلام کے بچپن سے لے کر جوانی کے وہ واقعات بیان کرتے ہیں کہ جس کی وجہ سے یہ پتہ چل جاتا ہے کہ آج وہ لوگ جو بت پرست ہو گئے، شرک کا شکار ہو گئے۔ ابراہیم علیہ السلام کی تو ساری زندگی ان چیزوں سے بیزاری کی تھی، نام رکھنے سے کچھ نہیں ہوگا، اصل بات ہے کہ تم نے ان کے طور طریقوں کو چھوڑ دیا، جن بتوں کو انہوں نے ریزہ ریزہ کیا، جن چیزوں کو انہوں نے توڑا، تم نے ان کو دوبارہ اس طرح بنایا کہ مکہ حرم کے اندر 360 کے قریب بت رکھ دیے۔ تو یہاں کچھ باتیں حضرت ابراہیم کے بارے میں بھی جو انشاءاللہ دلچسپی کا سبب بھی ہوں گی، اور ساتھ ہی ساتھ ان کے حالات کو اور خاص طور پہ ان آیات کو سمجھنے میں ہماری مدد ہوگی انشاءاللہ۔ تو ابراہیم علیہ السلام کا ذکر قرآن پاک میں 69 یعنی 69 دفعہ ہے۔ ار کے مقام پہ پیدا ہوئے، عراق کا شہر تھا ار، الف سے آپ لکھیں گے اس کو، الف پہ پیش اور را پہ جزم کر دیں، اور تقریباً 2100 قبل مسیح یعنی حضرت عیسیٰ علیہ السلام کے دنیا میں آنے سے تقریباً 2100 سال پہلے کا دور حضرت ابراہیم کا دور تھا۔ یہ شہر کیا تھا، اس کی تھوڑی سی ہسٹری معلوم کر لیں گے تو انشاءاللہ بہت ہی آپ سمجھ جائیں گے۔ کہتے ہیں کہ ار اس وقت کا ایک بہت ایڈوانس شہر تھا، تقریباً 2.5 لاکھ کے قریب ان کی آبادی تھی، صنعتی شہر تھا، بہت بڑا تجارتی مرکز تھا، ایسے ہی کہہ لیں کہ جیسے کوئی ویسٹرن کنٹری۔ دنیا کے نقشے پہ جو امریکہ کی حیثیت ہے نا، آپ لگا لیں کہ اس دور میں ار کی تھی۔ انگلش میں اس کو کہتے ہیں کہ ہب آف سیولائزیشن، یعنی ساری دنیا کی ثقافتیں اور سیولائزیشن جہاں سے نکلتی ہیں، یہ وہ شہر تھا۔ بہت زیادہ اللہ تعالیٰ نے ان کو دنیاوی ترقی بھی دی تھی، تجارت پیشہ لوگ تھے، سود کا دورہ تھا، مقدمے بازیاں آپس میں بہت ہوتی تھیں، دولت کمانا اور آسائش فراہم کرنا ان کی زندگی کا بڑا مقصد تھا۔ اسی طرح کہتے ہیں کہ عراق سے شمال میں کچھ کم اور مغرب میں کچھ زیادہ تھے، اس کو اس طرح سے فیل کر سکتے ہیں کہ جیسے ایسٹ اور ویسٹ کے مڈل میں تھے، جیسے یورپ کہہ لیں آج کے دور میں۔ اب ان لوگوں کے اندر جو خرابیاں پیدا ہو چکی تھیں، اس میں ایک بہت بڑی خرابی کیا تھی کہ ان کے اندر طبقاتی سسٹم آ چکا تھا، یعنی اونچے درجے کے لوگ، نیچے درجے کے لوگ، تین قسم کے عموماً ان کے ملک میں لوگ بستے تھے۔ ایک تھے امیلو، آئین سے، آئین نیم یا لام و، اونچے طبقے کے لوگ، ٹرینڈ سیٹر کہہ لیں، پوش کہہ لیں۔ ان کے جو پجاری تھے، اس میں حکومت کے عہدے دار بھی تھے، فوجی افسر تھے، اس طبقے کو بڑی عزت حاصل تھی اپنے ملک میں، اور ان کے لیے جو قوانین بنتے وہ دوسرے لوگوں سے مختلف ہوتے، ان کو زیادہ مراعات حاصل ہوتی، ان کی جان اور مال کی قیمت دوسروں سے زائد ہوتی۔ حضرت ابراہیم علیہ السلام کے خاندان کا تعلق اسی قبیلے سے تھا۔ آپ ذرا دیکھیں، حضرت ابراہیم کو غریب گھر سے نہیں پیدا ہوئے، اپنے دور کے سب سے اونچے طبقے سے پیدا ہوئے، آگے تھوڑی بات کروں گی اس پہ۔ دوسرا جو طبقہ تھا اس کو مشکینوں کہتے تھے، جیسے ہمارے یہاں مسکین ہے نا، تو مسکین کو سین تھا۔ تیسرا طبقہ اس دور کا تھا آردو، آردو الف پہ مد ڈال کے را دال واو، یہ غلام اور مزدور پیشہ تھا، یعنی لیبر کلاس تھی تیسری۔ کہتے ہیں کہ ار کے جو کتبات ہیں اس میں تقریباً 5000 خداؤں کے نام ملتے ہیں، اتنا شرک آ گیا تھا کہ 5,000 مختلف خدا تھے ان کے، ملک کے مختلف شہروں کے الگ الگ خدا تھے، ہر شہر کا ایک الگ محافظ ہوتا جس کو اس شہر کا خدا کہتے، اس کا لقب تھا رب البلد، رب عربی میں کہتے ہیں نا، اور بلد شہر کو، یا مہادیو کہتے تھے، ہر شہر کا ایک الگ رب البلد یا مہادیو تھا. اور شہر کا جو رب البلد تھا اس کا لقب تھا ننار، نار ہے تو اس سے پہلے ایک نون لگا لے. ننار کا جو لفظ عربی میں یا اس کو ٹرانسلیٹ کرتے نا تو یہ بنتا ہے چاند دیوتا، سورج کے نہیں چاند کے پجاری تھے، اور جس کو آج کے دور میں آپ مون ڈے کہہ لیں. یہ مون ڈے کیا ہے آپ کو پتہ ہے؟ جس کو آپ منڈے کہتے ہیں، یہ ایک بت کے نام پہ دینا ہے. یہ جتنے دن ہے نا، سن ڈے، سن کے ساتھ، سورج کے پجاری سن کے ساتھ چلتے تھے، چاند کے پجاری منڈے سے تھے. یہ سنڈے، منڈے، ٹیوزڈے، وینسڈے، یہ سارے جو ہیں یہ ان کے خداؤں کے ناموں کے ساتھ جڑے ہوئے تھے. اور یہ جو ننار تھا ادھر، یہ کہتے ہیں کہ یہ چاند دیوتا تھا، یعنی مون ڈے کہہ لے یا منڈے کہہ لے. یہاں کا ایک دوسرا بڑا شہر جو تھا وہ لرسا تھا، اس کا رب جو تھا اس کو رب البلد شماس یعنی سورج دیوتا کا آپ کہہ لیں. یعنی آپ صرف اپنے لیے سمجھ لیں کہ ایک شہر کے لوگ چاند کے پجاری ہیں، چاند کے پجاری ننار کو لے لیتے ہیں، تھوڑا سا دور ایک شہر جو اس سے دوسرے درجے پہ تھا وہ لراسا تھا، اور اس کا رب البلد جو تھا وہ شماس، شمس، سورج دیوتا تھا. پھر ان بڑے خداؤں کے ماتحت بھی کچھ چھوٹے خدا تھے، جس میں عموماً پھر ستاروں اور سیاروں کو ملا لیتے تھے. اب آپ دیکھیں کہ زمین کے خدا تو بہت ساروں نے پوجے بنا کے بیٹھے ہوئے تھے، سورج، چاند، دیوتا ان کے عام موجود تھی، دیوتاؤں اور دیو جو ان کے دیو ہوتے تھے ان کی شبیہیں بتوں کی شکل میں ڈھالی ہوتی تھیں. کبھی آپ نے کسی ہسٹوریکل چیز میں دیکھا ہو کہ نیچے ایک پورا دھڑ بنا ہوا ہے اور شکل کی جگہ پہ چاند بنا ہوا ہے، یا یہاں سورج چمکتا ہوا دکھایا ہوا ہے؟ تو اصل میں اب سورج تو اوپر تھا، سجدہ کیسے کریں؟ الٹے ہو کے تو نہیں کریں گے نا. تو وہ سورج کی ایک شبیہ دنیا میں ایک بت کی صورت میں بناتے، اس کے اوپر سورج کا ایک تھوڑا سا ڈمی شکل بنا کے تو کہتے کہ یہ ہمارے خدا ہے. یہ حالات تھے جس حالات میں حضرت ابراہیم علیہ السلام آئے، اپنی عبادت کے سارے مراسم جو تھے وہ ان بتوں کے سامنے کرتے تھے. کہتے ہیں کہ جو ننار یعنی جو ان کا بڑا بت تھا، اور میں سب سے اونچی پہاڑی پر اس کو نصب کیا جاتا تھا، بڑی اچھی بلڈنگ تھی، نام پر وقف کی جاتی، اور ان کی حیثیت دیو داسیوں کی ہوتی، جس کو آج کے دور میں ریلیجس پروسٹیٹیوشن کہہ سکتے ہیں. آج بھی ہندو دھرم میں اس کا ثبوت ملتا ہے. کہتے ہیں کہ وہ عورت بڑی معزز خیال کی جاتی تھی جو خدا کے نام پر اپنی بکارت قربان کر دے، نعوذ باللہ، یعنی اپنے کنوار پنے کو ضائع کرے، کم از کم ایک مرتبہ اپنے آپ کو راہ خدا میں کسی اجنبی کے حوالے کرنا اس عورت کے ذریعہ نجات کا سبب سمجھتے، یعنی اس عورت کا ذریعہ نجات سمجھتے. اور یہ کن کے ساتھ تعلق کرتے تھے؟ وہی جو ان درگاہوں پہ بیٹھے ہوئے ان کے پڑوہت اور اس طرح کے لوگ ہوتے تھے، ان کے ساتھ غلط تعلقات پیدا کر کے کہتے تھے نعوذ باللہ یہ خدا کے ساتھ انہوں نے یہ معاملہ کیا. پھر اسی طرح آپ دیکھیے کہ ننار جو ہے یہ اس کے ساتھ کچھ باغات، مکان، زمینیں اس کے مندر کے پہ وقف تھیں، بہت سارے کارخانے تک لوگوں نے اپنے بت کے نام پہ کیے ہوئے تھے. اب اس دور میں اور کا جو شاہی خاندان بانی اول کہہ لیں، اس کو ارنمو کہتے تھے. اب نام بھی یاد رکھے، صرف ایک نام بولوں گی تو آپ کو پھر یاد آ جائے گا. یعنی جو ان کا فاؤنڈر تھا نا ارنمو تھا، اور جس نے پھر کہتے ہیں کہ 23 یعنی 2300 قبل مسیح ایک وسیع سلطنت قائم کی، اسی سے اس کا خاندان نمو شروع ہوا، جو عربی زبان میں جا کے نمرود ہو گیا. نہیں سمجھ آتا تو لفظ نمرود تک پہنچ جائے کہ نمرود کا دور حضرت ابراہیم کا دور تھا. اس دور میں حضرت ابراہیم علیہ السلام نے اللہ کے نام پر لوگوں کے ساتھ جو معاملہ کیا اس کو ہم دیکھیں گے، اور پتہ کیا چلے گا کہ حضرت ابراہیم کوئی چھوٹے گھر کے نہیں تھے، اپنے علاقے کے، اپنے دور کے بڑے امیر گھرانے سے تھے، شاہی خاندان سے تعلق رکھتے تھے، لیکن کیسے اللہ کے راستے میں ایک جگہ سے دوسری جگہ ہجرت کرتے 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 کہاں پہنچ گئے. اور کہتے ہیں کہ یہ لوگ اتنے زیادہ دنیاوی تعلیم میں آگے تھے کہ سب سے پہلے زبان کا لکھنا، جیسے انگلش لینگویج، اردو لینگویج، سائنس، جو اس طرح یہ جو 60 کا یونٹ چلتا ہے نا، 60 منٹ کا جو گھنٹہ ہے، یہ بھی اس قوم میں اور نے شروع کیا تھا. फिर इसी तरह 360 का एंगल जो चलता है, 360 डिग्री है, जो लोग साइंस जानते हैं उनको पता है, तो वो भी मुकामे और से ही शुरू हुआ। कहते हैं कि इनके अंदर इतने पैसे वाले थे कि जब खंडरात में से इनकी कब्रें बरामद हुई तो उनके अंदर से सोना चांदी और बहुत कीमती चीजें निकली। अब ऐसा माहौल कि जहां सिविलाइज्ड लोग हों, पढ़े लिखे लोग हों, उनके साथ हजरत इब्राहिम अलैहिस्सलाम की जो बात होगी, आप देखेंगे कि हजरत इब्राहिम ने कितने खूबसूरत अंदाज से इन लोगों से बात की। और इससे हमें भी ये बात समझाई जा रही है कि देखो, जहां भी तुम तबलीग करोगे, जैसे लोग होंगे उनके साथ करोगे। अभी तक सिर्फ बात की है मैंने उस शहर के बारे में और उस थे, लेकिन अगर हम हजरत इब्राहिम अलैहिस्सलाम की शख्सियत और उनके तरीके तबलीग पे थोड़ी बात करेंगे तो फिर इंशाल्लाह अगली बातों को अब समझेंगे। और ये बहुत अहम है, बहुत ज्यादा लोग इन आयात को मिसअंडरस्टूड करते हैं। ये उन आयात में से हैं जो हम पढ़ने लगे हैं कि इसके बारे में बाज दफा इतनी गलत तफसीर हो जाती है कि हजरत इब्राहिम को बाज लोग ये साबित कर देते हैं कि नऊज़ु बिल्ला वो कुफर पे थे, फिर सूरज को देखा, चांद को देखा, सितारे को देखा और अल्लाह की तरफ आए। तो ये बात दुरुस्त नहीं है। नबी जो होते हैं वो कभी भी अंधेरों में नहीं होते। अल्लाह ताला नबियों को हमेशा ही फितरत पे रखते हैं। जैसे कि नबी सल्लम के बारे में आता है कि आपने कभी भी दौरे जाहिलियत में भी कोई नाच गाना नहीं सुना, या आपने कभी गैर अल्लाह का ज़बीहा नहीं खाया, बुत परस्ती नहीं की। तो अल्लाह ताला नबियों को इस तरीके से उठाता है कि वो पीछे से बाकी चीजों को लेते हुए जाते हैं। तो हजरत इब्राहिम अलैहिस्सलाम कुछ इस किस्म का रंग दिखता है कि जिसकी बुनियाद पे वो लोगों को पकड़ते थे। कैसे थे, आइए जरा आयत को देख के साथ, जहां मौका आता है तो आपको फिर इसके ऊपर थोड़ी सी इंशाल्लाह ताला रोशनी डालूंगी। अब इस माहौल में इस बात को सुनते वक्त समझिए कि वइस काल इब्राहिम ली अबी ही आजरा, और जब कहा इब्राहिम ने अपने बाप आजर से। बस लोगों ने लफ्ज अबी के ऊपर जबरदस्ती बाप की बजाय चचा का लफ्ज बोल दिया। कहते हैं कि इनके बाप आजर नहीं थे बल्कि चचा थे, सिर्फ ये सोच देने के लिए कि नबी का बाप मुशरिक नहीं हो सकता। हालांकि ये कुरान और सुन्नत के सरी खिलाफ बात है। बात लोग लंबी चौड़ी रिवायतें पेश करते हैं कि अल्लाह के नबी के भी खानदान के लोग मुशरिक नहीं थे। वो अबू तालिब को भी मुशरिक नहीं कहते, वो अब्दुल मुत्तलिब को, अल्लाह के नबी के बाप अब्दुल्ला को भी मुशरिक नहीं समझते। तो ये एक इख्तलाफी चीज़ है जिसमें इंशाअल्लाह ताला कुरान और सुन्नत की सारी चीज़ों को सामने रखें तो ये जहन में रखिएगा कि अल्लाह बेनियाज है। अगर नूह का बेटा मुशरिक हो जाता है तो उससे नूह की, हजरत इब्राहिम अलैहिस्सलाम का बाप मुशरिक हो जाता है तो हजरत इब्राहिम की नबूवत पे कोई असर नहीं पड़ता। हत्ता कि अल्लाह के नबी सल्लम के खानदान के कुछ लोग अगर शिर्क पे थे तो इससे नबूवत के कामों पे असर नहीं पड़ता। और खाम खाब चचा और बाप का फर्क करके क्या साबित करना चाहते हैं कि इससे कोई बात बदल जाएगी? तो जो कुरान ने लफ्ज बोले उसी को समझें। ठीक है, अगर अरबी जुबान में बाप के लिए लफ्ज अभी, चचा के लिए भी लफ्ज अभी आ जाता है तो इसका इस मामले से कोई ताल्लुक नहीं। सिंपल सी बात है कि हजरत इब्राहिम के बाप थे, आजर उनका नाम था। बादशाह के दरबार में एक बहुत आला मुकाम पे ये फाइज था, बहुत इज्जत वाला शख्स था। और इब्राहिम जाके क्या कहते हैं, अततखिज़ु असनामन आलिहतन, क्या हो गया अब्बा जान आपको, आप कौम का फीदल आलम मुबीन, मैं तो आपको और आपकी कौम को बड़ी गुमराही में देखता हूं। देखिए जरा इब्राहिम के लिए ये कितना बड़ा इम्तिहान था, किस तरीके से उन्होंने उस कल्चर की बातों पे जब चोट डाली होगी तो इब्राहिम अलैहिस्सलाम के लिए क्या हुआ होगा। और इब्राहिम अलैहिस्सलाम का ये जुमले बोलना खुद को कितनी ही मराहत से फारिग करवाना था, कितनी चीजें उनसे दूर हो गई होंगी। लेकिन हकीकत यह है कि तौहीद है ही वो चीज कि जिसके लिए इंसान कुर्बानियां दे और उसके बाद फिर वो आगे पहुंचे। जो लोग अपने बाप दादा के तौर तरीकों पे तनकीद नहीं कर पाते और सिर्फ इसलिए कबूल कर लेते हैं कि फिर ये तो गुस्ताखी होगी और हम तो छोटे हो जाएंगे और बड़े होंगे, तो उनके लिए इस बात में सबक है। क्योंकि अल्लाह ताला ने हजरत इब्राहिम के बारे में ये बात कुरान पाक में खोल दी कि जिस तरह इब्राहिम अलैहिस्सलाम ने अपने बाप और अपने खानदान के समय सूरह शोरा में अल्लाह के नबी को जो हुक्म दिया गया, वानज़िर अशीरतकल अक़रबीन, अपने करीबी रिश्तेदारों को आगाह करें, क्योंकि खानदान की बातों को बड़ा बना के अल्लाह की बात से हट जाना ये इंसान के लिए तबाही की बात है। फिर इसी तरह سورت ممتحنہ 28 پارے میں آتی ہے، اس میں حضرت ابراہیم کے اس طریقہ کار پہ عمل کرنے کی دعوت سب کو دی گئی. قد کانت لکم اسوۃً حسنۃً فی ابراہیم، کہ بے شک تمہارے لیے ابراہیم کی صورت میں ایک بہترین رول ماڈل ہے. والذین معہ، اور ان لوگوں کے لیے جو ان کے ساتھ تھے، جب انہوں نے اپنی قوم سے کہا کہ ہم بیزار ہیں تم سے اور ان سے جن کی تم اللہ کے سوا دوسروں کی عبادت کرتے ہو. تو یہاں کیا پتہ چلا؟ دو قومی نظریہ. پاکستان کے نام سے تو آپ سنتے ہی ہیں نا، دو قومی نظریہ. اس کا اعلان سب سے پہلے حضرت ابراہیم نے کیا. دنیا میں آپ برے صغیر پاک و ہند کو کر لیں تو پاکستان اور انڈیا، یا مسلمان اور ہندو کے نام پہ جو دو قومی نظریہ، ہوا، یہ شروع سے لے کے ہر نبی آج اپنے طور طریقوں پہ ہوتے ہیں، لیکن نبی لوگوں کو اسلام کی طرف دعوت دیتا ہے. آج اگر ہم اپنے آپ کو دیکھیں، ہو سکتا ہے کہ ہم مسلمان گھروں میں ہیں تو ہمیں اپنے ارد گرد وہ کفر اور شرک تو نہ دکھے کہ جو دو نظریات کو پیش کرے، لیکن آپ دیکھ لیں کہ قرآن پڑھنے سے پہلے کہ آپ کے نظریات اور قرآن پڑھنے کے نظریات میں کوئی فرق آ رہا ہے. یہ کیا ہے کہ ہم اس سے پہلے جس دین پر ہوتے ہیں وہ دین خاندان کا دین ہوتا ہے، اور ایسی چیزوں پہ تنقید کرنا کوئی بری بات نہیں ہے. تنقید کرنا اور چیز ہے، اور ان کے اوپر مخالفت اور نام اور لڑائی جھگڑے کرنا درست نہیں. اس سے پتہ چلتا ہے کہ ایک بچے کو اگر یہ بات سمجھ آ جائے، روایات میں آتا ہے کہ یہ بات جب حضرت ابراہیم کر رہے تھے تو وہ ٹین ایجر تھے، باتیں کرنا یہ کوئی چھوٹی بات نہیں ہے. اور اسی کی بنیاد پہ پھر حضرت ابراہیم علیہ السلام کو ہجرت بھی کرنی پڑی. کہاں سے اللہ نے ان کو نکالا؟ پہلے اور میں تھے، اور سے نکالے گئے، ہجرت کی تو حران آ گئے. آج کل ترکی کا ایک شہر ہے یہ حران. کچھ دیر وہاں رہے، پھر کنان آ گئے. کنان وہی ہے جو حضرت یوسف کا خاندان تھا، یروشلم کے علاقے میں. جہاں سے پھر نکلے تو مصر کے شہر ممفس میں آ گئے. وہاں سے نکلے تو سعودی عرب آئے، مکہ میں کچھ عرصہ رہے، اور آخر میں پھر ہبرون میں رہے، ہیبرو میں رہے، اور وہیں پھر ان کا انتقال ہوا. یہ ایسے ہی ہے جیسے آج کے دور میں کوئی امریکہ کو چھوڑ کے پاکستان کے کسی گاؤں میں چلا جائے. لیکن حقیقت ہے کہ جس کو شرک کی بو آتی ہے نا، وہ ماحول جتنا ہی خوبصورت کیوں نہ ہو وہاں نہیں رہتا، اور ایسی ساری چیزوں کو چھوڑتا ہے. حضرت ابراہیم علیہ السلام ان لوگوں میں سے تھے، اچھے ساتھی نہیں ملے. انتہائی درد کے ساتھ میں محسوس کرتی ہوں کہ ابراہیم کا مقام کیا ہے اللہ کی نگاہوں میں. لیکن آپ ذرا اس دور میں اپنے آپ کو لے جا کے محسوس کرائیں، امیجن کروائیں، جہاں حضرت ابراہیم تھے ان کو کوئی اچھے لوگ نہیں ملے. پوری ان کے اپنے شہر میں تبلیغ کے نتیجے میں صرف ان کی اپنی بیوی حضرت سارہ اور بھتیجا لوط علیہ السلام دو لوگ ملے. اکیلے ہی وہاں سے نکلتے آئے، نکلتے آئے، جہاں جاتے رہے چلتے گئے. اور یہاں اللہ تعالیٰ ایک سبق دیتا ہے کہ ابراہیم نے پھر لوگوں کا انتظار نہیں کیا. نہیں ٹیم ملی، نہیں لوگ بنے، جو اللہ نے کرایا کرتے گئے. وہ کہتے ہیں نا کہ تنہا چلے تھے قافلہ بنتا گیا. نبوت کے راستوں میں یہ ہوتا ہے، لیکن کچھ نبی ایسے بھی ہوتے ہیں کہ جن کو اپنی زندگی میں کچھ نہیں ملتا، لیکن رکے نہیں، چلتے گئے. ابراہیم اکیلا تھا. آگے آپ پڑھیں گے انشاءاللہ، غالباً سورہ نحل ہم کر گیا جو ایک پوری امت کو کرنا تھا. تو کیا پتہ چلا کہ کوئی ساتھ ملے نہ ملے، ہجرت کرنی پڑی. ہجرت کی، آپ نے تبلیغ کی، آپ نے اپنے ہاتھوں سے جہاد کیا. بچپن میں بت توڑے لوگوں کے، جو بڑے ہونے تک بھی لوگوں کو نہیں سمجھ آتا. تو اصل بات یہ ہے کہ جب لوگ واقعی اپنی موت کو یاد رکھتے ہیں اور اپنے حصے کا کام کرتے ہیں، تو پھر کوئی ساتھ ملے نہ ملے نہیں دیتے. اور یہی چیز اللہ کے نبیوں کی زندگی میں ہمارے لیے ایک اسوہ حسنہ ہے. اللہ ایسے ابراہیم کی زندگی کو ہمارے لیے اسوہ حسنہ نہیں کرتے، بلکہ طریقہ کار واضح کرتے ہیں. اب یہ جو بات میں نے کر دی، انشاءاللہ اس کا فائدہ پورے اگلے لیسن تک چلے گا. اور اگلی آیت کو پڑھ کے تو اس کے اندر سے پھر انشاءاللہ تھوڑی سی بات آپ کے ساتھ رکھوں گی نبیوں کے طریقہ تبلیغ پہ. پھر اس کے بعد تو بالکل سٹوری ہے، اور آپ لفظوں ہی کے ساتھ سمجھتے جائیں گے. اور دعا کرنے کی ضرورت ہے کہ اللہ تعالیٰ ہمیں بھی وہ حکمت دے دیں کہ جس کے تحت ہم لوگوں کے ساتھ ہی، وہ ہمارے ساتھ نہیں. لیکن اگر کبھی ہم میں سے کوئی ایسے حالات سے دوچار ہو جائے، تو فوراً اس وقت یاد رکھے کہ ابراہیم ایک بہترین اسوہ حسنہ تھے. अब यहाँ से हम थोड़ा सा हज़रत इब्राहीम अलैहिस्सलाम के तरीक़े तबलीग पे बात करेंगे, कुछ आयात को आगे लेके देखते हैं, फिर इंशाल्लाह अगली आयतों को समझने के लिए आपको कुछ बातों की ज़रूरत होगी, वो मैं आपके सामने रखूँगी। एक दफ़ा शुरू से ज़रा दोहरा लेते हैं कि इब्राहीम ने अपने कौम के साथ कैसे मामला किया। वइस्काल इब्राहीम ली अबी ही आज़रा, और याद करो वो वक्त जब इब्राहीम ने अपने बाप आज़र से कहा, अततखिज़ु असनामन आलिहतन, क्या आप बनाते हैं बुतों को खुदा। असनाम जो है ये सनम की जमा है, और सनम अमूमन पीतल और इस तरह के मैन मेड बुतों के लिए आता है और हीरोइनों के लिए। तो सनम का लफ्ज अमूमन पीतल के और लकड़ी के बने हुए बुतों के लिए आता है, लेकिन बास लोग समझते बगैर ही ऐसी चीजों को बास दफा इंसानों के लिए भी इस्तेमाल करने लगते हैं। तो यहाँ से आप देखिए कि इब्राहिम अलैहिस्सलाम का अंदाज बिल्कुल डायरेक्ट है, बात कर रहे हैं तो कैसे कि किसी में अगर कोई बुराई देखी तो उसको बड़े अच्छे तरीके से अंदाज में, क्या ये नहीं कहा कि बुतों को मत पूजो। अगर इस जुमले को आप इस तरह सुनने की बजाय कि याद करो वो वक्त जब इब्राहिम ने अपने बाप को कहा कि क्या आप बनाते हैं इलाह मबूत बनाते हैं बुतों को, जाहिर सवाल लग रहा है, लेकिन आप अंदाज देखिए तो सवाल का नहीं है। इसको इस तरह कहते कि अब्बा बुतों को ना पूजो, तो डायरेक्ट हो जाती ना बात। तो ये एक अंदाज नोट करने की जरूरत है। फिर दूसरा देखिए, इन्नी अरा का वकौम का फी दलाल मुबीन, यहां भी लफ्ज देखिए इन्नी अरा, किसी को ये कहना कि तुम गुमराह हो और इसके बदले में ये कहना कि मुझे लगता है कि आप ठीक नहीं कर रहे, फर्क है ना। तबलीग का अंदाज देखिए कि कितने खूबसूरत तरीके से बात को बदल कर रहे हैं, और इस तरीके से उनके सामने अपनी बात पेश करते हैं कि जिससे वो सोचने पे मजबूर हो जाए। सब अंबिया कराम का मिशन एक ही था, पैगाम भी एक ही था, लेकिन बात करने का अंदाज और तरीके तबलीग मुख्तलिफ था, और ये हमेशा से रहा। इवन अगर एक सोच रखने वाले दीनी रहनुमा, एक ही मकतबा फिक्र से सोच ताल्लुक रखने वाले लोग भी हों, लेकिन इंसान के बात करने पर उसकी शख्सियत का, उसके मिजाज का, उसके माहौल का रंग होता है। हर बंदे का जो मिजाज होता है ना, वो उसके बात करने से झलकता है। बिल्कुल इसी तरह से हजरत ईसा और मूसा अलैहि सलाम जो थे, उनके अंदाज फर्क थे। हजरत यहया अलैहि सलाम और हजरत ईसा अलैहि सलाम का जो अंदाज था वो मिसालों वाला था, तमसीली पैराबल्स के तौर पे बात को हमेशा मिसाल के रंग में करते थे। हजरत मूसा अलैहि सलाम का अंदाज कानून का अंदाज था, बिल्कुल नबी तुली और अंबिया कराम थे जिनके अंदाज में मौईजा का अंदाज था, वाज दिल सोजी नरमी की बात। हत्ता के हजरत शुएब अलैहिस्सलाम का तो लकब ही खतीबुल अंबिया है, इतनी खूबसूरत स्पीच करते थे कि खिताब करते कि अगला बंदा बिल्कुल मगन हो जाता और आपकी बात के अंदर इन्वॉल्व हो जाता। लेकिन जो हजरत इब्राहिम अलैहिस्सलाम का जो अंदाज था ना, उसके अंदर तीन रंग झलकते हैं, जिसको इंशाल्लाह ताला आप यहाँ देखेंगे कि किस तरीके से उन्होंने अपनी कौम को घेरा। पहली बात तो ये कि हजरत इब्राहिम अलैहिस्सलाम का जो सामना हुआ था, जैसे कि हम देख चुके कि कौम बहुत दौलतमंद थी, बहुत बड़े बड़े लोग थे, डिबेटर किस्म के लोग थे, हुज्जतबाज थे, और ऐसा मिजाज अमूमन जहीन लोगों का होता है, खास तौर पे जो पढ़ लिख भी जाएं और जिनके पास माल भी हो बहुत। तो ये लोग क्या करते थे कि बात से बात निकाल कर कहीं से कहीं ले जाते, साइंसी दलाइल लॉजिक के साथ बात करने वाले ऐसे लोग जो होते हैं ना, इनको लतीफ हकायक समझाना बहुत मुश्किल होता है। ये ऐसे नहीं बात नहीं करें, हमें दलील से बात समझाएं। अब ऐसे लोगों से अगर डायरेक्ट बात कर दी जाए जो मौजू चल रहा है, तो वो बिल्कुल उस बात को सुनने के लिए तैयार नहीं होते। हजरत इब्राहिम अलैहिस्सलाम इनके मिजाज शनास थे, इन्होंने इनका मिजाज समझा, तो इन्होंने जो अंदाज इख्तियार किया उसमें पहला रंग जो हमें दिखेगा वो इस्तिदराज का है। इस्तिदराज दरजा से घेरा डालने वाला अंदाज कह लें, यानी ऐसे नुक्ते से बात शुरू करते जिसको कौम मानती थी, यानी कॉमन ग्राउंड पे बात शुरू करते और फिर आहिस्ता आहिस्ता दलाइल देते देते अपने पॉइंट पे ले आते। बात शुरू की उससे जिसको कौम मानती थी, थोड़ा सा उनको पकड़ लिया, खड़े हो गए, उन्होंने कहा नहीं ये तो कोई इतनी बड़ी बात नहीं, ये वही बात कह रहे हैं जो हम कह रहे हैं, फिर उसके बाद दलाइल देते देते अपना पॉइंट आगे ले जाते थे। दूसरा अंदाज जो इब्राहिम अलैहिस्सलाम की तबलीग में था वो तौरिया का था। तौरिया कहते हैं बात हो सच लेकिन सुनने वाला उसको झूठ समझे, यानी बात कहना कुछ लेकिन उससे मफहूम कुछ और लेना। नबी सल्लल्लाहु अलैहि वसल्लम जब हिजरत की रात अबू बकर सिद्दीक के साथ थे, तो रास्ते में ایک شخص آ گیا تو اس نے ابو بکر محمد صلی اللہ علیہ وسلم یا یہ وہی ہیں جن کو تم ڈھونڈ رہے ہو تو بڑی مشکل ہو جاتی. تو ابو بکر نے ایسے پیارے انداز سے کہا یہ میرے گائیڈ ہیں, یعنی اس وقت یہ فیلنگ دی کہ یہ میرے گھوڑے کو چلانے والے, میرے اونٹ کو چلانے والے, لیکن اصل میں آپ ان کے گائیڈ ہی تھے, رہنما تھے. تو اس انداز کو توریہ کہتے ہیں. یہ بات آپ کو حضرت ابراہیم کے انداز میں دکھے گی. تیسری چیز حضرت ابراہیم کے انداز میں تھی طنز و مزاح کی. بات کو اتنے لطیف انداز میں کرتے کہ سننے والا جو ہے وہ اس بات کو بالکل یعنی ہلکا لے لیتا. تو یہاں ہم ان باتوں میں دیکھیں گے کہ حضرت ابراہیم علیہ السلام کیسے ان ساری چیزوں کو لے کر چل رہے ہیں. آپ ذرا سوچیں, ان لیڈز کے سامنے بات کرنا, ٹرینڈ سیٹرز کے سامنے بات کرنا, آج کے دور میں آپ کہہ سکتے ہیں کہ بہت بڑے فارنر مائنڈڈ ذہن, اور آپ اس کو یوں بھی لے سکتے ہیں کہ جیسے لوگ انٹلیکچوئل قسم کے لوگ جن کو اپنے پڑھنے کا بھی مان ہوتا ہے اور جن کو اپنے اوپر بہت فخر بھی ہوتا ہے, ایسے لوگوں کے سامنے بات کرنا کوئی چھوٹی بات نہیں تھی. اس لیے حضرت ابراہیم علیہ السلام نے یہاں جو انداز اختیار کیا وہ قوم بالکل ویسی ہی تھی. اور انشاءاللہ ہم یہاں سے اپنے لیے بھی عمل کی بات لے سکتے ہیں کہ کبھی بھی ہمیں اللہ تعالیٰ کی بات کرنے کا موقع مل جائے, اللہ کرے, تو لوگوں کو دیکھیں, آڈینس کو دیکھیں. آپ پڑھے لکھے لوگوں میں بیٹھیں گے, آپ کی بات کا سٹائل اور ہونا چاہیے. آپ بالکل عام پڑھے لکھے لوگ عام بات کریں گے تو فرق ہو جائے گا. یہ جو مختلف مواقع پہ ہماری باتیں مختلف ہو جاتی ہیں نا, اس کی وجہ ہمارے آڈینس بھی ہوتے ہیں. گو کے بعد سب اختیار بھی کی جاتی ہیں. جیسے جو ساتھی روم میں آتے رہتے ہیں بیل ٹاک پہ, تو وہ جانتے ہیں کہ پچھلے 4 سال سے الحمدللہ دورہ قرآن جو آ رہا ہے, جو ویب سائٹ پہ بھی آتا جا رہا ہے, ہر سال کا دورہ قرآن فرق ہے. تو مجھے فیڈ بیک لوگوں سے ملتا ہے, اچھا پچھلا بھی سنا تھا لیکن اس دفعہ یہ لگ رہا ہے, اس دفعہ یہ چیز ہے, اس طرح کے آڈینس بھی ہوتے ہیں. تو جہاں آپ بیٹھتے ہیں, جن لوگوں میں بات کرتے ہیں, آپ کا انداز بالکل ویسا ہونے لگتا ہے. اور ایسا ہونا چاہیے, تبھی تو دوسرے لوگ آپ کی بات سمجھیں گے. اگر آپ ایسا نہ سمجھیں تو پھر آپ سوچیں کہ پھر آپ کی بات تو سمجھ ہی نہیں آئے گی دوسروں کو. بعض لوگ دوسروں کی باتوں کو کاپی کرتے ہیں, کسی کی بات سنی اس کو اسی اسٹائل کو کاپی کیا, یہ اچھا انداز نہیں ہوتا. آپ دیکھیں کوئی کپڑا ایک پہنتا ہے اس کو اچھا لگتا ہے, دوسرا وہی پہن لے اس کا کپڑا اس کو نہیں جچتا. تو ہر بندے کے اندر سے کچھ لفظ نکلتے ہیں. کبھی بھی زندگی میں آپ تبلیغ کرنے لگیں تو پھر آپ ایک اپنا رنگ بنائیں. ٹھیک ہے آپ علم لے سکتے ہیں, دوسروں کی بات سن کے اس سے فائدہ اٹھا سکتے ہیں, لیکن بالکل کسی کی فوٹو کاپی بننا اور اس طرح سے باتیں کرنا کہ جس کے ساتھ وہ اپنے آپ کو اس طرح سے محسوس کریں کہ جیسے آپ انہی کی ایک دوسری چیز ہیں, تو وہ درست نہیں ہوتا. تو ہم دیکھیں گے اب ابراہیم علیہ السلام کا سٹائل ان آیات میں ہمیں ملے گا کہ سب پہلے بات چھیڑتے, وہ بات کرتے جس جو قوم میں ہوتی تھی, تھوڑے سے وہ مطمئن ہوتے کہ اچھا یہ تمہاری بات کر رہا ہے, تھوڑا سا آگے بڑھتے تو ساتھ دلائل دے دیتے, ایک دلیل دیتے, ساتھ ثبوت پیش کرتے جاتے, لیکن آخر میں جو نتیجہ نکلتا وہ بالکل وہی ہوتا جو ابراہیم علیہ السلام کی تعلیمات کا خلاصہ تھا. آج کے دور میں اس کو بہت ہی لیٹسٹ طریقہ تعلیم سمجھا جاتا ہے. کہتے ہیں کہ آبزرویشن, پھر انفریشن, اور اس کے بعد پھر کنکلیوڈ, کہ یہ سٹائل اس دور میں ابراہیم علیہ السلام نے اختیار کیا. تو آئیے ذرا ان باتوں کو سامنے رکھتے ہوئے دیکھتے ہیں کہ ابراہیم کے ساتھ کیا معاملہ ہوا. وَكَذَلِكَ نُرِي إِبْرَاهِيمَ مَلَكُوتَ السَّمَاوَاتِ وَالْأَرْضِ, اور اسی طرح ہم دکھاتے ابراہیم کو زمین و آسمان کے عجائب. ملکوت کا جو لفظ ہے نا, یہ اصل میں وہی ہے جو ملک یا مالک یوم الدین ہے. تا جو ہے یہ مبالغے کی ہے, یاد رکھیے اس کے روٹ میں آپ تا نہیں لکھیں گے, مبالغے کے طور پر. تو ابراہیم علیہ السلام کا معاملہ کچھ اسی قسم کا معاملہ دکھتا ہے کہ وہ یہاں جو لفظ آ گیا ملکوت, اس میں یہ ثابت کر دیا گیا کہ ابراہیم علیہ السلام کو اللہ تعالیٰ نے کائنات کے وہ راز دکھائے, وہ چیزیں دکھائیں جو عام لوگوں کو نہیں دکھاتی. دیکھیں ایک وہ چیز ہوتی ہے جو عام آنکھوں سے دکھتی ہے, لیکن ایک وہ چیز ہوتی ہے جس کے لیے دل کی آنکھوں کی ضرورت ہوتی ہے. تو یہاں پھر ملک عظیم, سلطنت اور کوئی ایسی چیز جس کا تعلق رویت قلبی سے ہو, ایک ہوتا ہے آنکھوں سے دیکھنا, ایک ہوتا ہے دل سے دیکھنا. تو یہاں نوری کا لفظ ویسے تو وہی ہے جو را کا لفظ ہے, دیکھنا, رویت, لیکن یہاں مراد ہے کہ آنکھوں سے ہی نہیں دل سے بھی دیکھا تھا. اور یہ وہ وقت ہوتا ہے کہ جس کے وقت پھر انسان کو یقین آتا ہے. کچھ اسی قسم کی کیفیت ہے جیسے نبی صلی اللہ علیہ وسلم کو معراج کی رات میں کچھ چیزیں دکھائی گئیں, عام طور پہ نہیں وہ دیکھ سکتے تھے, لیکن معراج آج کے موقع پہ الموقنین, اور تاکہ وہ ہو جائے یقین لانے والوں میں. موقن جو ہے یہ موقن کی جمع ہے، یقین لفظ اس کا روٹ ہے، یا قاف نون، یہ وہی ہے جب ہم یوقنون، تو فائل کی صورت میں آیا تو میم لگ گئی، موقنون، یعنی یہ سب ہم نے کیوں دکھایا تاکہ ان کو یقین آ جائے. اب دیکھیں کہ انبیاء کرام یقین اور علم کے اس درجے پہ ہوتے ہیں جس کو سب سے اعلیٰ درجہ کہتے ہیں، جیسے آپ نے نام سنے ہوں گے علم الیقین، عین الیقین، حق الیقین. انبیاء کرام نے چونکہ دوسروں کو اللہ کی طرف بلانا ہوتا ہے تو اللہ تعالیٰ پھر ان کو وہ مشاہدے کروا دیتے ہیں یا وہ سوچ دے دیتے ہیں جو عام لوگوں کی سوچ سے بڑی ہوتی ہے. مثلا سورج چاند ستاروں کو سبھی دیکھتے ہیں، لیکن ابراہیم علیہ السلام ان کو دیکھتے ہوئے ایک ایسی چیز سوچ رہے ہیں جو عام لوگوں کے ہاتھ میں نہیں آتی. تو اس سے کیا پتہ چلا کہ کبھی کبھی زبان کی بات کے ساتھ ساتھ کچھ دکھا دینا، بس آج کے دور میں رواج ہے یا ایک سہولت ہے پریزنٹیشنز دکھانے کی، کبھی پاور پوائنٹ پہ آپ کچھ دکھا دیتے ہیں، کبھی مائنڈ میپ بنا کے دکھا دیتے ہیں، کبھی اس سے ریلیونٹ کوئی ویڈیو دکھا دیتے ہوتی ہے. تو اس دور میں پروجیکٹرز تو نہیں تھے، لیکن اللہ تعالیٰ اپنے نبیوں کو خود ہی ایسی چیزیں دکھا دیتے تھے. کیا ہوا؟ فلما جن علیہ اللیل رعا کوکبا، پس جب ڈھانپ لیا ان کو رات نے. جنہ کا لفظ جیم نون نون سے ہے اور جن کا لفظ بھی اسی سے ہے، یعنی جب رات ہو گئی، اور جنت کا لفظ بھی اسی سے ہے. یہ ملتے جلتے لفظ اس لیے بولتی ہوں کہ آپ کا تھوڑا سا کانسیپٹ کلیئر ہو اور آپ لفظوں کے روٹ خود ہی ڈھونڈے، پریشان نہ ہو ان کو دیکھ کے اور سن کے کہ پتہ نہیں ہمیں تو یہ آتے ہی نہیں ہے. نہیں، جیم نون نون، اس ایک لفظ سے کتنے لفظ بنتے ہیں. جنین، فیٹس، ماں کے پیٹ میں بچہ ہوتا ہے نا، چھپا ہوتا ہے، اس کو بھی اسی لیے کہتے ہیں کہ وہ جنا چھٹا چھپا ہوا ہے. جنت ایسے باغ کو کہتے ہیں کہ جس کے اندر اتنے پتے ہوں کہ اس زمین چھپی ہوتی ہے نا. تو عربی زبان کا یہ حسن ہے کہ ہر لفظ اپنی جگہ پہ ایک بہت ہی خوبصورت معنی رکھتا ہے. تو مراد یہ ہے کہ جب رات ہو گئی، را کوکبن، اس نے دیکھا ایک ستارہ، کوکب سے کوکبن. اب ذرا ذہن میں رکھیے گا وہ ساری باتیں جو پیچھے آپ سن چکے ہیں کہ قوم ستارہ پرستی. اب انہوں نے ستارے کو دیکھا، قال ھذا ربی، کہنے لگے یہ تو میرا رب ہے. کس سے کہا؟ چپکے سے خود سے کہا، لوگوں کو نہیں کہا لیکن لوگوں نے سن لیا. کہنے لگے یہ ہے میرا رب. یہاں سے اب آپ استدراج کا درجہ دیکھیں گے. قوم چونکہ ستارہ پرستی تو یہ لفظ سن کر ھذا ربی خوش ہو گئی. ارے واہ، ابراہیم بھی ستارے کو رب کہنے لگے. پکڑ گئے نا، ٹریپ میں آ گئے. دیکھیے ایک دفعہ آپ لوگوں کا مائنڈ کیچ کر لیں، پھر دیکھیں لوگ آپ کے اشاروں پہ چلتے ہیں. ہم لوگوں کا مائنڈ نہیں پکڑتے، ہم پہلے ہی جملہ ایسا بولتے ہیں کہ وہ آگ بگ کر دیتے ہیں، کہ وہ سیخ پا ہونے لگتے ہیں. ابراہیم علیہ السلام نے ایسا نہیں کہا، بلکہ کہا ہاں سر ربی. اب قوم کے لوگ جو ان سے پریشان تھے، تھوڑے تھریٹ فیل کر رہے تھے کہ ابراہیم آج کل کیا کر رہے ہیں، ان کو کیا پڑھانے کا شوق ہو گیا، وہ مطمئن ہو گئے. انہوں نے کہا دیکھا یہ تو آ گیا نا اپنی لائن پہ. لیکن فلما افلا، پھر جب وہ چھپ گیا، ڈوب گیا، قال لا احب الافلین، کہنے لگے میں تو پسند نہیں کرتا ڈوبنے والوں کو. آفل کی جمع آفلین، یعنی جو ڈوب جائیں اس کو کیوں بتائیں. یہاں دیکھیں آپ ہلکی سی چوٹ کسی نا ان کے عقائد پہ، کہ اچھا یہ رب ہے تو یہ ڈوبا کیوں. گویا کہ لوگوں کو اشارہ دیا کہ دیکھو تم چمکتا ہوا ستارہ تو دیکھتے ہو، لیکن ڈوبتا ہوا تمہیں کیوں نہیں دکھتا. اور جو ڈوبنے والے ہیں وہ جو ہیں کبھی بھی بات کو نہیں سمجھتے. اب آپ دیکھیں کہ ابراہیم کے اس لفظ سے قوم کے جو باشعور لوگ ہوں گے نا، ان کے ذہن میں چلے 10% کہہ لیں اپنے عقائد کے بارے میں شک آیا کہ نہیں. ارے واہ، آج تک سن رہے سوچا ہی نہیں، ایسے ہی بس ہر چمک چیز کو سونا سمجھ. اب تھوڑے سے لوگ آگے آئے پھر آگے بس. فلم مرال قمر باسخن، پھر جب دیکھا چاند کو چمکتا ہوا، بازخ سے. چاند عربی میں مذکر ہوتا ہے، اسی لیے بازخن کے ساتھ الف آ رہی ہے. آگے آپ دیکھیں گے جب سورج کی بات آئے گی تو تا مربوطہ آئے گی بازغتن، کیونکہ چاند مذکر ہوتا ہے اور سورج مؤنث ہوتا ہے. ہمارے ہاں کیا ہوتا ہے، خوبصورت عورتوں کو چاند کہہ دیتے ہیں اور غصے والے مردوں کو سورج کہہ دیتے ہیں. عربی زبان میں بالکل اپوزٹ ہے، سورج خوب گرم جوش والے غصے والی عورتیں ہیں. کسی کو اپنا تو نہیں کوئی یاد آ رہا روپ، خاص طور پہ جب بچوں پہ آگ بگولا ہوتے ہیں. میرے تن بدن میں آگ لگ گئی، میرے نہیں لگی الحمدللہ، ہاں میرے تو سر سے پاؤں تک آگ لگ گئی. ہاں تو آپ یاد رکھیں کہ پھر آپ چاند سورج نہیں. पीछे भी आप हजरत आगे आप पढ़ेंगे इंशाल्लाह, हजरत यूसुफ के किस्से में भी माँ और बाप के लिए सूरज और चांद का लफ्ज आता है। तो बहरहाल ये एक लतीफ सा नुक्ता था कि यहाँ देखिएगा कमर के साथ बा से खम चांद है। अब हम सुन चुके हैं कि इनमें से इनकी कौम जो थी जिस शहर में हजरत इब्राहिम अलैहिस्सलाम थे और वहां के लोग चांद के पूजा करने वाले थे, चांद देवता के थे, हाँ वो मून डे को मनाते थे। लेकिन थोड़ा सा हटके एक इलाका ऐसा था कि जहाँ लोग सूरज को भी करते। तो अब हजरत इब्राहिम ने पहले अपने इलाके के लोगों को ट्रैप करने के लिए कहा, फलम्मा रअल कमर बाज़िगन काला हाज़ा रब्बी, कहा कि ये तो चमकता हुआ ये मेरा रब है। अब सोचिए उन लोगों को कितना इत्मीनान हुआ होगा कि देखा इब्राहिम आ रहा है ना हमारी लाइन पे। अब ये चांद को भी खुदा कहने लग गया। लेकिन फलम्मा अफला, फिर जब वो छुप गया, काल ला इल्लम यहदीनी रब्बी, का अगर ना मुझे हिदायत देगा मेरा रब, लअकूनन्न, जरूर हो जाऊंगा भटके हुए लोगों में से। पहले से जरा लफ्ज बढ़ रहे हैं ना, अब जहन तैयार हो गया। अब उनको देखा कि जब इनके दिल में आ रहा है अपने पुराने अकायद के बारे में, इनके दिलों में शक आना शुरू हो गया है, सवाल करने लगे, अपने सोच में आ गए हैं, तो अब जरा अगली बात करूं। अब देखिए कि हर बंदा बचपन से लेकर जवान होने तक जिन बातों को दीन समझ रहा होता है, फिर एकदम उसकी जिंदगी में एक ऐसी रोशनी आती है, कुरान से जुड़ता है, हदीस से जुड़ता है, कोई ऐसी शम्मा रोशन होती है कि उसके पुराने अकायद के बारे में उसके दिल में हल्का सा शक आता है। ये फ्रेज जो है ना ये बड़ी कीमती है। अगर आप में से किसी की कुरान पढ़ते हुए ये हो रही है ना, तो मुबारक हो आपको कि जब पिछले अकायद के बारे में शक आए और फिर सवाल करने शुरू हो जाए, फिर जिनमें सवाल उभरते हैं, ये जायज है, ये ठीक है। अच्छा मेरी माँ तो करती थी, मेरा बाप तो करता था, ये है वो है, इस तरह की बातें पूछना। समझ ले अगर कोई बंदा आपसे सवाल ऐसे कर रहा है, किसी सोसाइटी में आप बैठे हैं बात कर रहे हैं और वहां अक्सर सवाल इस किस्म के आते हैं कि अच्छा आर यू श्योर ये नहीं ठीक, आर यू श्योर, लोगों के अकायद के अंदर दरारें बढ़ रही हैं। इस बात को यही नहीं रखना चाहिए। कभी आपको कोई बात ऐसी महसूस हो तो फौरन फिर उसके ऊपर सवाल करें, जहन को क्लियर करें। इब्राहिम अलैहिस्सलाम ने अब चांद की बात की तो थोड़ी मजीद तबलीग की कि देखो अब अल्लाह ही है जो हिदायत देगा। अब एक सूरत ये थी कि कहते हैं कि तुम चांद के पुजारी, अल्लाह ही तुम्हें हिदायत दे, हाँ, और एक अंदाज क्या है कि ला इल्लम यहदीनी रब्बी लाकूनन्न मिनल कौमिद्दालीन, अगर मेरा रब मुझे ना देगा हिदायत तो मैं तो भटका हुआ हो जाऊंगा। एक ये कि किसी को कि तुम भटके हुए और एक ये कि कहीं मैं ना भटक जाऊं, फर्क है ना। तो यह दुआलिन वही है जो शुरू में हम सूरह बकरा फजर सूरह फातिहा में पढ़ते हैं, गैर अल मग़दूब अलैहिम वल दुआलिन। और जब देखा सूरज को चमकती हुई, अगर बाज़िगा लफ्ज को देखें तो ये मोनस है लेकिन उर्दू में तो हम इसको चमकता हुआ ही कहेंगे, सूरज देखा तो वो तो और भी चमक रहा है। काल हाजा रब्बी हाजा अकबर, ये है मेरा रब, और साथ ही उसकी तावील कर दी कि चूंकि ये बड़ा है। इससे उन्होंने उस इलाके के लोगों को माइल किया कि जो सूरज के पुजारी थे। लेकिन फलम्मा अफलत, देखिए वहां अफला था मुजक्कर था, यहाँ अफलत आ गया तो ता क्या है मुअन्नस की ता है, ये फर्ज अब नोट किया करें आप लोग खुद ही। तो कहा जब वो छुप गई, काला या कौम इन्नी बरी मिम्मा तुशरिकून, कहा बेशक मैं तो बेजार हूं उससे जो तुम शिर्क करते हो। ये जो तुम्हारी बातें हैं ये तुम्हारे शिर्क के, कभी सूरज को पूछते हो, कभी चांद को, कभी सितारों को, मैं तो नहीं मानता। जो जो डूब जाए वो खुदा कैसे हो सकते हैं, ये कैसे हो सकता है। आप देख रहे हैं कि दिन ब दिन उनकी कि ये तो इतने महकूम महकूम है कि इधर से उधर नहीं जा सकते, अल्लाह के लाए से आते हैं, लाए लाए जाते हैं, ये आते नहीं हैं, इनके आने का वक्त इनके जाने का वक्त है। और इस तरह हजरत इब्राहिम अलैहिस्सलाम कौम की रोशनी का इंतजाम कर रहे थे। बस लोगों ने यहाँ हजरत इब्राहिम के इस अमल पर बहुत ही गलत किस्म की इंटरप्रिटेशन की और कहा कि नऊज़ुबिल्लाह हजरत इब्राहिम पहले कुफर पे थे या शिर्क पे थे, फिर एकदम सितारा देखा। बड़ी कहानियां मिलेंगी आपको इसके बारे में कि भाई वो उनकी माँ ने पैदा होते ही उनको गार में छुपा दिया था कि दुश्मन ना मार दे, फिर एकदम पहली दफा जब निकले तो सूरज को देखा चांद को देखा, ऐसा नहीं था। ये मुमकिन है कि एक बंदा 8-10 साल का हो जाए, लड़कपन में आ जाए, कभी सूरज चांद ना देखा हो, बल्कि ये वो देखना होता है जिसको अल्लाह ताला खुद कह रहे कि नूरी आप इब्राहिम मलकूत समावाती वल। कभी आपके साथ ऐसा नहीं हुआ कि आप एक बात एक चीज रोज देखते हैं लेकिन किसी एक दिन आप उसको एक ऐसे एंगल से देखते हैं कि आप हैरान हो जाते हैं। जैसे आप न्यूटन के बारे में जानते हैं कि उसने ग्रेविटी को डिस्कवर किया था, जमीन में ग्रेविटी कैसे डिस्कवर हुई थी, बैठा था एक दिन तो सेब के दर कि ये क्या हुआ, ये सेब नीचे क्यों गिरा, ये ऊपर क्यों नहीं गिरा दरख्त से उतर के, इसका तो कोई पुल, कोई ताकत, कोई ग्रेविटी है जो चीजों को नीचे गिराती है। आप चीज रखे वो नीचे क्यों गिरती है, ऊपर क्यों नहीं उड़ती, और इससे उसने कोशिश की और ग्रेविटी आ गया, लॉ ऑफ ग्रेविटी उसने डिस्कवर कर दिया। तो ये क्या उसने पहली दफा देखा था, नहीं, ये इल्हाम भी होता है। जिस चीज में आप जितने उतना अल्लाह ताला आपको उसकी बारीकियां दिखाता है, वही कुरान जो बीसियों बार पढ़ा होता है, किसी एक लम्हे में आप उसकी एक आयत पढ़ते हैं आपको ऐसा मतलब समझ आता है, हैरान होते हैं। 10 तफसीरें पढ़ लें, 10 जगह तैयारी कर लें, आप जितना मर्जी इल्म ले लें, कई दफा पढ़ाते हुए आयत का वो मानी सामने आता है कि इंसान हैरान हो जाता है कि ये एंगल मुझे पहले क्यों ना समझ आया। तो इन्वॉल्वमेंट, जितना आपको जिस चीज में अट्रैक्शन होगी आप उसकी बारी है, इसका भी फर्क पता चलता है। जो कपड़े सीते हैं उनको इसमें बड़ी महारत होती है, रास्ते जो जानते हैं उनको रास्ते बड़े पता चलते हैं। तो अल्लाह ताला ने जहाँ इब्राहिम अलैहिस्सलाम के जरिए से ये बात बता दी कि उन्होंने कौम को बताया, ये नहीं था कि वो हिदायत पे नहीं थे। अंबिया कराम हमेशा नूरे फितरत पर होते हैं जिस पे बच्चा पैदा होता है, लेकिन जब नूरे फितरत के साथ नूरे वही मिल जाता है तो फिर नूरुन अला नूरुन की कैफियत हो जाती है, तो लिहाजा वो अपने आप को आगे बढ़ाते हैं। हजरत इब्राहिम उन लोगों में से नहीं थे कि जिन्होंने कभी बुतों के चढ़ावे चढ़ाए या कभी गैर अल्लाह के नाम की न्यासें दी, किसी नबी ने ऐसा नहीं किया। अल्लाह के नबी के बारे में आप पढ़ते हैं कि इस्लाम से पहले भी आप बुतों से बेजार थे, आप गाने बजाने की महफिलों से बेजार थे। तो इस तरह की चीजों को इब्राहिम अलैहिस्सलाम के जरिए अल्लाह ताला ने खोला। जब तीनों चीजों के दलाइल दे दिए, अब असल पैगाम दे रहे हैं, इन्नी वज्जहतु वजही लिल्लज़ी फ़तरस्सनल मुशरिकीन, मैंने तो अपना चेहरा मुतवज्जह कर लिया उस जात के लिए जिसने आसमान और जमीन को पैदा किया, और यकसू हो गया हूं मैं, यानी ये नहीं कि थोड़ा सूरज को मान लूं, थोड़ा चांद को, चलो शायद ये भी हो, शायद ये भी हो, नहीं, फोकस्ड, सब खत्म। ये पता चल गया ना सूरज ना चांद ना सितारा खुदा है, बल्कि खुदा कौन है जो इन सबको बनाने वाला है, इलाह वो है, उस तक पहुंच गया। वमा ना मिनल मुशरिकीन, और मैं मुशरिक नहीं, यानी मैं ना सितारे को अल्लाह का शरीक बनाऊंगा ना चांद को ना सूरज को। इससे क्या पता चलता है कि जब बंदे को अल्लाह की पहचान हो जाए फिर उसको फोकस हो जाना चाहिए, फिर पिछली जिंदगी में मुड़ मुड़ के नहीं देखना चाहिए, शायद करते ही थे चलो फिर कर लेते हैं, चलो क्या हर्ज है। यानी बाज लोग ऐसे हैं, एक खातून थी तो उन्होंने अपने मियाँ की बात मेरे से शेयर की कि पहले खानदान के जो तौर तरीके थे वही सब करते थे, तो इन्होंने थोड़ा दीन समझ लिया, कुछ सुना, इनको पता चला कि ये मरने के बाद जो रस्में हो जाती हैं इंसान के 30वें 40वें की करते हैं, ये कोई सुन्नत नहीं, ना अल्लाह के नबी का हुआ, ना अबू बकर और उमर और बाद के आयमा कराम तक का या ना हुआ। तो वो हर वक्त कहती हैं कि अपनी जिंदगी में यही बातें लोगों को करते थे, रिश्तेदारों में भी, कि ना पैसे ज़ाया किया करो, ये पैसे ज़ाया होते हैं, मतलब उनका एक बन गया ये शौर कि लोगों को इन रस्मों से मना करते हैं। लेकिन जब उनकी अपनी मौत का वक्त आया, बीमार रहे, और जब पता चला कि अब अल्लाह का हुक्म होने वाला है, तो बीवी कहती है ऐसे ही मैंने एक दिन डरते डरते पूछा कि आप क्या सोचते हैं कि आपको कुछ हो जाए तो क्या मैं आपकी ये रस्में करूं कि ना करूं, तो कहने लगी कह रहे कर देना क्या हर्ज है, शायद किसी बात से बख्शा जाओ। ये नहीं होना चाहिए, हनीफम वमा ना मिनल मुशरिकीन, फोकस्ड, जिसको हक मान लिया फिर उसको छोड़ नहीं सकते। जब आपको यकीन है कि ये सीधा रास्ता है जिसपे आपको जाना है, तो आप टेढ़े मेढ़े रास्ते क्यों लेंगे, इसके ऊपर आना बहुत मुश्किल होता है। कौम को भी ये बात समझ आ गई थी, लेकिन याद रखिए कि बरसों की रिवायतों के जो गहरे असरात जहनों पे होते हैं ना, बस दफा तासुब आ जाता है, क्योंकि पढ़ती है ना, हाय वो गलत है, जो आज तक किया वो गलत था, मेरी माँ जो कर रही थी वो गलत था। तो इंसान अपनी अना के ऊपर चोट नहीं डालना चाहता, जिसकी वजह से सुन के भी नहीं सुनते। वो लोग जो अपनी अना को बिल्कुल बैलेंस रखते हैं, ना ज्यादा बड़ी भी ना घटी भी, तो ऐसे लोगों को ऐसे वक्त में मानना बिल्कुल मुश्किल नहीं होता। लेकिन कौम का हाल क्या था कि अभी तक वो बाप दादा की अंधी तकलीद के फंदे में फंसी हुई थी। वहाजहू कौमुहू, और झगड़ा किया उससे उनकी कौम ने। हाजा का झगड़ा कौन सा था, हुज्जतबाजी वाला, एक लफ्ज है जिदाल, जदला से, इसमें होता है मार कुटाई, थप्पड़ मारना, हाथ लगाना, कुछ करना, लेकिन हाज क्या है, झगड़े। ये वही झगड़े हैं जो इंटेलेक्चुअल लोगों के होते हैं, बैठ के बैसे कर रहे हैं, डिबेट्स कर रहे हैं, ये गलत, आपको नहीं पता, आपने इस्लाम को नहीं समझा, यानी दलाइल के साथ झगड़े आना। हजरत इब्राहिम को डराने लगे, देखो अगर तुम हमारी ऐसी बातों को करोगे तो गे। इस तरह की बातें करते करते उन्होंने इब्राहिम को थ्रेट करना चाहा। आज भी यही होता है, जो ही आप किसी के रस्म और रिवाज तौर तरीकों पे बात करते हैं तो लोग बिफर उठते हैं। लेकिन जवाब देखे इब्राहिम का कितना प्यारा है, काल अतुहाजूनी फिल्ला, क्या तुम मुझसे झगड़ते हो अल्लाह के बारे में? अपने आप को पीछे करके अल्लाह को डाल दिया कि भाई मैं जो मान रहा हूँ वो तो अल्लाह को हुक्म मान रहा हूँ, मैं जो कर रहा हूँ वो तो अल्लाह का तरीका बता रहा हूँ, बाकी तुम मेरे से लड़ते हो तो ये मुझसे नहीं तुम लड़ रहे, अल्लाह के लिए लड़ रहे हो, अल्लाह के मामले में लड़ रहे हो। वक़द हदानी, और तहकीक उसने मुझको हिदायत दे दी, यानी तुम फिर लड़ते रहो लेकिन मेरे रब ने तो मुझे हिदायत दे दी है और मैं उससे पीछे होने वाला नहीं। बाकी रह गई बात कि तुम्हारी इन बातों से मुझे कोई खौफ आ जाए, तुम्हारे बुतों की मार पड़ेगी, तुम्हारे बुतों की बातें मुझे नुकसान देंगी, तो वला अखाफ मा तुशरिकू न भी, तो मैं नहीं डरता उनसे जिनको तुम शरीक बनाते हो। इल्ला यशा अय्यशा रब्बी शैया, हाँ मगर जो मेरा रब चाहे कुछ भी, यानी मुझे वही तकलीफ आएगी जो मेरा रब देना चाहेगा, तुम्हारे बुत कुछ नहीं कर सकते। होता पता क्या कि जहां भी शिर्क परस्ती होती है ना तो उसके साथ तौहम परस्ती शुरू हो जाती है, लोग वहमी बातें करने लगते हैं, इधर इधर की बातें करते हैं कि ये हो जाएगा वो हो जाएगा, और डराते क्या हैं कि देखो अब तुम हमारे बुतों को बुरा कहते हो ना तो अब तुम पे मार पड़ेगी। बास लोगों का नऊज़ुबिल्लाह अल्लाह के नबी के बारे में भी यही ख्याल था कि इनको हमारे बुतों की मार पड़ गई है जो ये बहकी बहकी बातें करते हैं। एक दफा एक हकीम को भी लेके आ गए, एक दफा एक काहिन को लेके आ गए अबू तालिब के पास कि ये अपने भतीजे का इलाज करवाओ, इसको हो क्या गया, कल तक जो कर रहे थे वो सारा कुछ गलत हो गया। तो ये हर दौर में होता है। जब मक्का फतह हुआ तो अल्लाह के नबी सल्लम ने अपने साथियों को मक्का और उसके इर्द गिर्द की जगहों पर भेजा और हुक्म दिया कि कोई ऊंची कब्र ना छोड़ना, हर कब्र को जमीन के बराबर कर दो, और कोई मंदर कोई याद बिन अस्वद खालिद बिन वलीद तरह के बड़े बड़े सहाबा को भेजा। खालिद बिन वलीद एक जगह पे गए तो वहां किसी कोई मंदिर था जिसे दरगाह कह ले, जब ये गए उसको गिराने के लिए तो गांव के लोग जमा हो गए, कहने लगे कि ना 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 इसको ना हाथ लगाना, इसके अंदर एक काली देवी रहती है वो तुम्हें पकड़ लेगी। इन्होंने कहा मुझे क्या पकड़ेगी है। ये गए और जाके इन्होंने खुदाल लगा के उसको गिराना शुरू किया, थोड़ा सा गिराया ना तो एकदम चीख मार के गिर गए, बेहोश होने वाली कैफियत हुई। कौम सारी जमा हो गई, जो लोग पास थे बस्ती के, कहा देखा देखा हमने तुम्हें कहा था ना कि तुम्हें काली माई जो है वो तकलीफ देगी। तो ये बातें सुन के कहते हैं वो अपने कपड़ों से मट्टी झाड़ते हुए उठ गए, कहेंगे मुझे कुछ नहीं हुआ, मैं तो चेक कर रहा था कि तुम क्या कहते हो, मुझे तो किसी देवी ने कुछ नहीं कहा। और उसके बाद सबके सामने उन्होंने वो दरगाह खत्म की। यकीन करें आज अब किसी दरगाह का नाम ले लोगों के दिल हिल जाए, खत्म कर दो, जाओ इंडिया की दरगाहें खत्म कर दो। मेरा ख्याल है कि लोग उससे पहले अपने आप को किसी महफूज जगह पे ले जाएं कि अभी इसके बाद क्या होगा। जो चीज हमारे दिलों में बैठी होती है ना उसको गिराना और तोड़ना बड़ा मुश्किल होता है। तो इब्राहिम जैसा ईमान पैदा करने की जरूरत है कि मेरा क्या बिगड़ेगा, तुम्हें ये वहम होगा, मुझे ऐसा कोई वहम नहीं है। आप देखिए वहमी जहन आते ही तब है जब बंदे के दिल में अल्लाह की बजाय दूसरों का खौफ आता है। काली बिल्ली रास्ता काट गई तो सफर ठीक नहीं होगा, कौवा बैठ गया दीवार पे तो मेहमान आएंगे, तुम ये कर दोगे वो हो गए, शीशा टूट गया तो बलाएं आ जाएंगी। ये सारी चीजें वहमी बातें होती हैं। इसलिए इब्राहिम अलैहिस्सलाम ने इस बात को सामने पेश कर दिया। और इससे ये भी पता चलता है कि खानदानों के तरीकों को छोड़ने के बाद जब खास तौर पे इल्म की रोशनी में अल्लाह के हुक्मों पे करें तो अल्लाह ताला ऐसे बंदे को फिर बेखौफ कर देते हैं। अफला तज़क्करून, क्या तुम बेजान है, तुम जानदार हो, अल्लाह की बात मानो। व कैफ अखाफु मा अशरकतुम वला तखाफून अन्नकुम अशरकतुम बिल्लाही। अब देखिए कैसे नताइज निकाल रहे हैं, वही जो निकालने थे। बात शुरू की थी हाजर रब्बी से, उनके अकीदे से शुरू हुए और आखिर में आके अब तबलीग कर रहे हैं कि मैं कैसे डरूं उनसे जिनको तुम शरीक बनाते हो, जबकि तुम नहीं डरते इस बात पे कि तुम उनको अल्लाह का शरीक बनाते हो। यानी जब तुम्हें शिर्क करते हुए डर नहीं लगता तो मुझे तौहीद पे रहते हुए डर क्यों लगे? तुम तो वो काम करते हो कि मालम युनज़िल बिही अलैकुम सुल्ताना, कि तुम्हारे पास तो कोई दलील नहीं, मैं तो जो काम कर रहा हूँ उसकी दलील मौजूद है और मैं इस दलील की बुनियाद पे करता हूँ। अब देख रहे हैं कि दलील कितना मजबूत करती है ना। ये ऐसे जैसे अब आज के दौर में बिलफर्ज आप में से कोई पहले कोई ऐसी रस्म करता था जिसके बारे में अब आपने पढ़ लिया कि ऐसी कोई चीज नहीं, دلیل آپ کے اس قرآن کی آیت میں موجود ہے، کتاب و توحید میں آپ نے پڑھ لی، اتباع سنت میں پڑھ لی، اب آپ کی فلاں بزرگ کے نام پہ دو، تو آپ کیا کہیں گے؟ کیفا خاف معاشرت، آپ کہتے ہیں میں نہیں پکاتی، تو وہ کہیں گے تمہیں پتا ہے پھر وہ فلاں پیر سب ناراض ہو جائیں گے اور تمہاری بھینسیں مرنے لگیں گی. آپ کہتے ہیں جو مرضی کرو، میرے پاس دلیل موجود ہے. تو دلیل کی طاقت سب سے بڑی ہوتی ہے. جب حق بات ہے الجھنے کی ضرورت نہیں، جھگڑنے کی ضرورت نہیں. انداز آپ کو سکھایا جا رہا ہے قرآن پاک میں، کم باتوں میں، کم لفظوں میں بات ان کے عقائد سے شروع کریں، نتائج اپنی مرضی کی طرف لے آئیں جو اللہ نے آپ کو دیے، کہ بغیر کسی دلیل کے اگر تم شرک کرتے ہو تو شوق سے کرو، میں ایسا نہیں کروں گا. فَأَيُّ الْفَرِيقَيْنِ أَحَقُّ بِالْأَمْنِ، پھر کون سا دونوں گروہوں میں سے زیادہ حقدار ہے کہ امن اس کے پاس آئے؟ کتنی پیاری بات ہے. امن کس کے پاس ہے؟ کون پیسفل ہے؟ کون ٹینشن فری زندگی گزارتا ہے؟ جو ایمان لے آتا ہے. ان کنتم تعلمون، اگر تم اندر آتا ہے نا تو اس کے بعد آپ کے اندر اطمینان آنے لگتا ہے. اپنے دلوں کو چیک کریں. قرآن پڑھتے پڑھتے اپنے عمل بدلتے رہیں گے، ہم عقائد بدلیں گے، سوچ بدلے گی، لیکن جو بنیادی چیز اسلام اور قرآن کی طرف اور خاص طور پہ شعور کے ساتھ جب ہم سیکھنے لگتے ہیں تو یہ آ جاتی ہے. اس کا پہلا نتیجہ یہ ہے کہ دل میں امن آتا ہے. آپ اپنے آپ کو پوچھیں، 7 پارے تقریباً پورے ہونے کو ہیں، اندر اطمینان آیا، ٹھہراؤ آیا، آپ کے دل کو لگ رہا ہے کہ آپ ٹھیک چیز پڑھ رہے ہیں؟ ابھی بھی تو نہیں کوئی ایسا کہ جس کو ابھی بھی ڈاؤٹ ہے کہ ہمارے عقائد خراب ہو رہے ہیں، ہماری سوچیں بدلی جا رہی ہیں، ہمیں ہمارے باپ دادا کے طریقے سٹائے جا رہے ہیں؟ کیا لوگوں کا خوف تھوڑا کم ہو رہا ہے؟ لوگوں کی باتوں سے بے نیاز ہو رہے ہیں؟ ہو گیا تو ہو گیا، نہیں ہوا تو نہ صحیح. یہ کیفیت پیدا ہو رہی ہے؟ اگر ہو رہی ہے تو مبارک بادی ہے، کیونکہ اصل یہی ہے ایمان، کہ جو بندے کے دل میں اتنا ٹھنڈا اطمینان اور سکون بھر دے کہ انسان اپنے آپ کو بہت مطمئن رکھے. اس لیے ایمان والے کو ہر جگہ مطمئن ہونا چاہیے. ایکشنز میں آپ بیٹھے تو ایسے بیٹھے ہیں کہ زمین کو بتانا چلے، آپ چلیں تو ایسے چلیں کہ آپ کے ارد گرد کی چیزوں کا نہ پتہ چلے. یہی چیز پھر مینرز میں آتی ہے. آپ بات کریں تو ایسی بات کریں کہ جیسے ایک ٹھنڈا جھونکا، جیسے گہری گہری کہنا چاہیے نا کہ ایک پانی کا ایک وہ ہوتا ہے نا، کیا کہنا چاہیے، ندی ہے. بالکل آپ کے اندر ایک ٹھہراؤ آنا چاہیے، اٹھنے میں، بیٹھنے میں، بات کرنے میں، کھانے میں. چپڑ چپڑ کر کے نہیں کھائیں گے، کیونکہ یہ امن اور ایمان جو یہ کب آتا ہے؟ انسان کے ظاہر سے ہوتا ہوا اس کے دل سے اٹھتا ہے اور اس کے حال حلیے میں دکھتا ہے. پیج بھی پلٹیں تو ایسے پلٹیں کہ کچھ بھی نہیں، انشاءاللہ کچھ بھی نہیں ہوگا. آپ اپنے آپ کو چیک کریں گے. بعض چیزیں ایسی ہمارے ارد گرد آوازیں بنی ہوتی ہیں جو ہم نہ بھی چاہیں تو ہو سکتی ہیں. بعض برتن اٹھا رہے ہوتے ہیں نا تو پتہ بھی نہیں چلتا برتن اٹھ رہے ہیں، اور بعض اٹھا رہے ہوتے ہیں تو یا تو شاید ویسے سب کو بتا رہے ہوتے ہیں ہم کام کر رہے ہیں، کھٹ اٹھا رہے ہوتے ہیں، کبھی پتہ بھی نہیں چلتا. اور کچھ لگاتے ہیں پورے گھر میں کھٹ 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 ہو رہی ہے. یہ محسوس کیا کریں، آپ فیل کریں گے. یہ آوازیں جتنی آپ کے ارد گرد سے کم ہوں گی نا، اتنا انشاءاللہ آپ کے اندر ایمان اور امن اور اطمینان اور سکون بھی آتا رہے گا، اور پھر آپ اس علم کو سمجھیں گے. ان کنتم تعلمون، اگر تم علم رکھتے ہو، اگر تم جانتے ہو، تو یہ سب کچھ تمہارے ساتھ ہوگا. اور یہاں پہ بھی بات کرنے کے بعد اب آگے توحید کی باتیں اور اللہ کی طرف بلانے والوں کی باتیں. الذین آمنوا ولم یلبسوا ایمانہم بظلم اولئک لہم الامن وہم مہتدون، جو لوگ ایمان لے آئے اور انہوں نے اپنے ایمان کو ظلم کے ساتھ نہیں ملایا، یہی لوگ ہیں اصل میں جن کے لیے امن بھی ہے اور وہی ہدایت والے ہیں. سبحان اللہ. امن کی بات ہوئی تو ساتھ ہی بتا دیا کہ ایسا ایمان جو ظلم سے پاک ہو. پہلی بات تو یہ کہ نبی صلی اللہ علیہ وسلم کے پاس آئے، کہا ہم تو تباہ ہو گئے. کہا کیا ہوا؟ کہا اس لیے کہ ہم میں سے کون ہے جس نے کوئی چھوٹا موٹا ظلم نہ کیا ہو. مراد یہ تھا کہ کوئی نہ کوئی گناہ کر کے اپنی جان کے اوپر بوجھ نہ لیا ہو تو ہم تو پھر بچیں گے نہیں، کیونکہ اللہ نے تو یہاں دلیل اس بات کا اظہار کر دیا کہ جو اپنے ایمان کو گناہوں سے، ظلم سے بچائے گا نہیں وہ پکڑا گیا اس دن. اور ہدایت پہ آنے کی اور امن پہ آنے کی وجہ یا دلیل کیا ہے؟ کہ ایک انسان جو ہے اپنے آپ کو بالکل ظلم سے بچا کے رکھے. تو اس پہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے اور صحابہ کو تسلی دی، کہا غم نہ کرو، تم آیت کا صحیح مفہوم نہیں سمجھے، کیونکہ یہاں ظلم سے مراد گناہ نہیں شرک ہے. کیونکہ سورہ لقمان میں بھی آتا ہے ان الشرک لظلم عظیم، کہ شرک بے شک ظلم عظیم ہے. تو پتہ کیا چلا कि जो बंदा हकीकत में अल्लाह की तरफ आए, किसी का खौफ ना, सितारे का, किसी सांप का, बिच्छू का, किसी चीज का कोई इख्तियार ना समझे, तो जो चीज उसके दिल में आती है वो इत्मीनान आता है, अमन, और साथ ही हिदायत। यहाँ देखिए कि हिदायत की बात बाद में है, ईमान पहले है, अमन पहले है, हिदायत बाद में है। इससे क्या पता चलता है कि पहले दिल ईमान में आता है, अमन में आता है, पीसफुल होता है, फिर हिदायत मिलती है। हिदायत जो नहीं मिल रही ना आज बहुत सारे लोगों को, उसकी वजह ये भी है कि अंदर अभी वो ईमान नहीं, अभी वो अंदर उतरा ही नहीं है। وَتِلْكَ حُجَّتُنَا آتَيْنَاهَا إِبْرَاهِيمَ عَلَىٰ قَوْمِهِ, ये थी वो दलील जो हमने सिखाई इब्राहिम अलैहिस्सलाम को। इससे पता चलता है कि ये तरीका तबलीग जो इब्राहिम ने इस्तेमाल किया, या सितारे को देखा, चांद को देखा, सूरज को देखा, तो ये अल्लाह ने सिखाया, इस्तदलाल करने का तरीका उनको सिखाया, और ये अल्लाह सिखाता है। अल्लाह से मांगा करें, ये गॉड गिफ्ट चीजें भी होती हैं, लेकिन कि अल्लाह हमें भी हुज्जतें सिखा। पास लोगों की एक बात है, चले मैं आपसे पूछती हूँ, कभी ऐसा हुआ कि आपका किसी के साथ कोई मामला पड़े और आपको उस वक्त तो बात जातना है, फिर जब घर में आए तो कहें अरे ये जवाब देती तो अच्छा था? कितने लोगों के साथ ऐसा होता है? पनाह मांगे इस आदत से। अगर मौके पे आपको कोई हुज्जत और दलील बात याद नहीं आई, बाद में आई, तो खतरे की बात है। दुआ मांगे कि अल्लाह बर मौका वक्त पे चीजों के साथ मामला करना सीखा। ऐसा होता है ना, तो इसकी पहली वजह तो ये कि आप जज्बाती बहुत है। जो बंदा जज्बाती होता है ना, वो एकदम यूं हो जाता, खून पा हो गया था, सीख पा हो गया, आंखों में खून उतर आया, याद ही नहीं है क्या हुआ। या फिर आप बहुत ज्यादा अना के अंदर बड़े हुए, आपकी अना का लेवल बड़ा हुआ है, आप फौरन अपनी बात सुन के गुस्से में आ जाते हैं, या फिर आप एहसास कमतरी का शिकार है, किसी ने बात की फौरन मोरल डाउन हुआ, या फिर आप बहुत खुशफहमी का शिकार है अपने बारे में कि मुझे कौन बात कर सकता है। उस वक्त आप अंदर फूल कहती ना, कभी ये कहती ना, तो ये दुरुस्त तरीका नहीं। तिल का हुज्जत ना आते ना, वो एक बात याद आ गई, पता नहीं ऐसे ही सुनी थी कहीं, बड़ी अच्छी बात थी कि लोग मेडिकल पढ़ रहे थे, तो जो प्रोफेसर था वो इम्तिहान ले रहा था लोगों का कि अच्छा अगर मरीज को तुम्हारा एकदम कोई खड़ा और उसको एकदम हार्ट फेल हो जाए तो तुम क्या करोगे। तो किसी ने कहा कि मैं उसको फलां गोली दूंगा, फलां दूंगा, कुछ दूंगा। तो एक स्टूडेंट बेचारा जो था वो थोड़ा कम समझ का होगा या आराम से काम करने लगा, तो वो सब जवाब दे चुके तो वो चुप था। उसने कहा भाई तुम बताओ, तो उसने कहा उसी गोली का नाम लिया, 5-6 मिनट गुजर चुके थे जो प्रोफेसर के सवाल पूछने पे, तो उसने कहा कि मैं उसको ये गोली दूंगा। तो प्रोफेसर साहब ने कहा कि डॉक्टर साहब अफसोस ये है कि आपका मरीज 5 मिनट पहले फौत हो चुका है। ठीक है, तो ये जो ऊपर कि उस वक्त क्यों नहीं कहा, कभी आ जाए तो फिर उस वक्त दुआ मांगे कि अल्लाह ताला आइंदा मुझे वक्त पे याद आ जाए तो इंशाल्लाह फिर मैं इसको जाया नहीं करूंगी। अल्लाह कहते हैं नरफौ दराजात मन नशा, हम बुलंद करते हैं दर्जे जिसके चाहें। हम ये समझ देते हैं इंसान दुआ भी मांग सकता है। आपको होता है कि सहाबा कराम की दुआओं में ये दुआएं होती थी, आइमा कराम की दुआओं में ये दुआएं होती थी कि अल्लाह हमें सिखा। इमाम इब्ने तैमिया के बारे में आता है कि दुआ किया करते थे कि अल्लाहुम्मा अल्लिमनी, कि अल्लाह तू मुझे उस तरह सिखा जैसे तूने इब्राहिम अलैहिस्सलाम को सिखाया, और अल्लाहुम्मा फहमनी, अल्लाह मुझे फहम दे जैसे तूने सुलेमान अलैहिस्सलाम को फहम दिया। असल पता क्या बात है, हमें जो चीज़ प्यारी होती है ना वही मांग रहे होते हैं। हमें माल प्यारा होता है तो हर वक्त माल के गम लगे होते हैं, घर प्यारा है तो बड़ा घर मांग रहे हैं, फर्नीचर पुराना हो गया उसको मांग रहे हैं। जिस चीज़ में आपका दिल लग जाएगा ना वो मांगेंगे। जब आपका इल्म का सफर बढ़े, आपके ऊपर हिकमत के अल्लाह इस काम को बढ़ा दे, आप आजमा के देख लें। आप रोजे के मौके पे दुआ कर रहे हैं, लैलतुल कदर में दुआएं मांग रहे हैं, आप खाना कबा को देख कर दुआ मांग रहे हैं, आप वकूफ़े अरफात में, आपकी दुआ ये नहीं होगी छोटी मोटी कुर्सियां टूट गई हैं ठीक हो जाए, अल्लाह ऐसी हो जाए, अल्लाह बर्तन नए मिल जाए, घर मिले, आपकी दुआएं बहुत बड़ी होंगी। अल्लाह के नबी ने जमजम पीते हुए जो दुआ सिखाई, मैं तो उसको सुन के इतना हैरान होती हूँ, और मैं सोचती हूँ कि कभी हम जैसे उस वक्त ये दुआ सिखाते तो क्या सिखाते। किसको आती है जमजम पीने की दुआ? जी बताइए। जी शाबाश। अल्लाहुम्मा इन्नी अस्अलुका इल्मन नाफ़ियम वामलम मुतकब्बलम व शिफ़ाम मिन कुल्ली दाइन, अल्लाह तुझसे मैं मांगती हूँ इल्मन नाफे, नफे वाला इल्म दे। बेकार इल्म तो बड़ी दुनिया सीख रही है, लोग तो गाने बजाने भी सीख रहे हैं, लोग तो दुनिया की बेकार चीजें भी सीख रहे हैं, लेकिन नफे वाला इल्म दे। अमलन मत तकबलन, अमल वो होंगे तो अमल नहीं कर सकेंगे ना। तो ये अच्छी अच्छी दुआएं मांगना भी बहुत यानी बात होती है जिसको इंसान अल्लाह ताला देता है, और ये सारे तरीके अल्लाह ही के सिखाए होते हैं। एक मैंने चंद दिन पहले एक बच्चे से सवाल किया कि तुम्हें अगर मौका मिले कि तुम एक दुआ करोगे सिर्फ, तो क्या करोगे? तो उस बेचारे के दिल में जो था उसने कह दिया। मैंने कहा नहीं, तुम बताओ कि कोई ऐसी दुआ जामे हो सकती है कि जिसमें सब कुछ मिले। मैंने उसको वक्त दिया सोचने का, खैर बहुत सोचता रहा, अगले दिन मेरे पास बैठा, फिर मैंने पूछा, कह रहा आई कैंट, मुझे नहीं पता। मैंने कहा कोई ऐसी दुआ करो। खैर फिर उसके बाद, एक तो दीन की बात है ना, रब्बना आतिना फिद दुनिया, वो तो बातें हैं ही हैं, लेकिन बात बड़े लाइट मूड में हो रही थी। फिर मैंने उसको कहानी सुनाई एक, मैंने कहा कि एक बूढ़ी खातून थी, औरत थी, वो बूढ़ी भी थी, इज्जत नहीं औरत थी, वो नाबीना थी, और उनका बेटा जवान था, लेकिन उस बेटे के पास कारोबार भी नहीं था, यानी गरीब भी था, और उसकी औलाद भी नहीं थी। तो किसी ने उस औरत से कहा कि तुम एक ऐसी कोई दुआ मांग लो। तो उसने दुआ की कि अल्लाह, मैं बुढ़ापे की हालत में अपने बेटे के बच्चों को सोने दे, तो अपने लिए बुढ़ापे तक की उम्र मांगी, फिर अपनी आंखें मांगी, फिर बेटे के लिए बेटा मांगा, फिर उसके लिए दौलत भी मांगी। अब आप देख ले, तिल का हुज्जत ना आते वापस, तिल का हुज्जत ना आते ना इब्राहिम अला कौमी ही, ये हुज्जत थी जो हमने इब्राहिम को उनकी कौम के मुकाबले में दी। नरफो दराजात मन नशाओ, हम जिसके चाहते हैं दर्जे बुलंद करते हैं। इन्ना रब्बका हकीम अलीम, और बेशक आपका रब हिकमत वाला और इल्म वाला है। यानी उसको पता है किसके करने हैं। नाराज ना हो जाए अल्लाह से कि अच्छा मेरे लिए तो अल्लाह ने चाहा ही नहीं, अल्लाह ने मुझे तो हुज्जत नहीं दी, मुझे तो समझदारी नहीं दी। वो हिकमत के साथ देता है और इल्म के साथ देता है। ये दो नेमतें कब मिलती हैं? जब बंदा वाकई इन चीजों को डिजर्व करता है। इसके बाद आगे देखें आप, अगर आयत 84 से लेके 86 के अंदर तीनों आयतों को इकट्ठा पढ़ के इसमें से कुछ आपके लिए चीजें सामने रखूंगी। फरमाया वहबना लहू इसहाक व याकूब, और हमने बख्शा इसहाक उसको, किसको? इब्राहिम की बात हो रही थी ना। पीछे देखे कौम से झगड़ चुके, इल्जामी बातें हो चुकी, उनको पैगाम दे चुके, कौम नहीं माना, माना ये अलग बात है, लेकिन अल्लाह ने इब्राहिम को इसके बदले में बेटा और पोता दे दिया, खुशखबरियां दे दी इसहाक और याकूब की। हजरत इब्राहिम के बारे में पूरे कुरान पाक में आपको ये अंदाज दिखेगा कि जहां इनकी किसी कुर्बानी का जिक्र है, जहां इनके किसी नेकी के काम का तस्करा, उसके आगे ही फौरन इनकी नस्लों का जिक्र है, बेटे पोते दिए। यानी अब इब्राहिम तो खुद उस वक्त यंग थे, लेकिन अल्लाह ने उसी वक्त फैसला कर लिया कि इतने हिकमत वाले शख्स, इतनी अच्छी बात करने वाले, इतनी अच्छी तबलीग करने वाले शख्स को मैं इसहाक दूंगा बेटे की सूरत में, और बाद में उसका बेटा याकूब भी दूंगा यानी पोता। इब्राहिम को भी अपनी जिंदगी में ही पोतों की खुशखबरियां मिल गई, कुल्लन हदैना गए। असल में अल्लाह ताला यहाँ हजरत इब्राहिम को खराज तहसीन पेश कर रहे हैं कि आपकी नेकियों और आपके इस तौहीद और आपके इस अपनी जगह पे कायम रहने का अजर क्या मिलेगा, कि आपकी नस्लों के अंदर अंबिया का एक सिलसिला शुरू हो जाएगा। वह नूहन हदैना मिन कबलू, और नूह को तो हम इससे पहले हिदायत दे चुके थे। यहाँ जितने भी हु आ रहे हैं ये इब्राहिम के लिए हैं कि इब्राहिम से पहले के दौर में हजरत नूह गुजर चुके थे और वो इब्राहिम अलैहिस्सलाम के जद्दे अमजद थे। वह मिन जुर्रियती ही, और उनकी औलादों में से किनकी? इब्राहिम की। कौन थे? दाऊद व सुलेमान व अय्यूब व यूसुफ, दाऊद सुलेमान अय्यूब और यूसुफ। व मूसा व हारून, और मूसा और हारून को। व कजालिक नजिल मुहसिनीन, और इसी तरह हम जजा देते हैं मुहसिनों को। अब देखें कि जब आप ये तीन आयतें पढ़ते हैं तो बाद में ये सोच आती है कि ये सारे एक ही आयत में क्यों ना आ गए, लेकिन यहां आप अंबिया कराम के डिफरेंट ग्रुप्स देखेंगे। पहले यूसुफ, ये चारों जो थे ये अमीर भी थे, बादशाह भी थे, दाऊद और सुलेमान और यूसुफ तो बादशाह भी बने, और अय्यूब के बारे में आता है कि इन पर सोने की टिड्डियां बरसी, बहुत अमीर थे ये। तो अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम की नस्लों में से ये बता दिया कि आपकी नस्लों में ये वो लोग हैं जो बड़े बड़े अंबिया कराम थे, और जिन दुनिया में भी इज्जत मिली, जिनको दुनिया में भी अल्लाह ताला ने इतने दर्जे दिए कि माल और दौलत दे दिया दुनिया का भी। इसके बाद दूसरा जिक्र है वह मूसा व हारून। मूसा और हारून अलैहिस्सलाम जो थे ये भी एक लीडर टाइप थे, यानी इनके अंदर लीडरशिप क्वालिटीज बहुत सारी थी, और इनको अल्लाह ताला ने गलबा दिया था, बनी इसराइल के एक बहुत बड़े गिरोह के ऊपर इनको हुक्मरान बना के भेजा। इनको नबी बनाकर भेजा। लेकिन इसके बाद अगली आयतों में जिन अंबिया कराम का तस्करा है, व जकरिया व यहया व ईसा व इलियास, और जकरिया और यहया और ईसा और इलियास कुल्लु मिन दुनियावी एतबार से दबे हुए थे, इनके पास गलबा नहीं था, कम दर्जे वाले थे, इनका मुकाम भी दूसरा। क्योंकि आप फर्क देखेंगे कि पहली आयत के एंड प्यारा नजिल मुहसिनीन, पहले अंबिया कराम मुहसिन के दर्जे पे थे। सूरत कहफ में, सूरत यूसुफ में आप पढ़ेंगे, हजरत यूसुफ को तो बार बार लकब दिया जा रहा है मुहसिन होने का। और मुहसिन कौन होता है? जो कामों को अच्छे तरीके से करे, हुसन के साथ करे, उतार के ना फेंके, जान ना छुड़ाए, अच्छे तरीके से काम करे। हम अपने आप को यहाँ फिर चेक कर लें कि काम मुहसिन होके करती हूँ क्या, ये कोर्स मुहसिन होने के दर्जे पे कर रही हूँ कि जान छुड़ा रही हूँ। यहाँ के सारे कामों को देख लें हम अपने ऊपर लेते हुए कि क्या हत्तुल वसा कोशिश करके बेहतरीन दर्जे पे काम कर रहे हैं या चल चलाओ कर रहे हैं। जो मुहसिन है उनका तस्कर अलग है, दूसरों के लिए कहा कुल्लु मिनस सालेहीन, ये थोड़ा सा उससे कम दर्जा है कि चलो ये सब सालेह भी थे, नेक भी थे। अब क्या ये दिल का रसूल फद्दल न बाद हम अला बाद, बास को बास पे रखा, अल्लाह ने हर एक को खूबी दी है, किसी के अंदर एक खूबी होती है, किसी के अंदर दूसरी होती है। तो हर बंदे को अपनी खामियों को देखना चाहिए, अपने काम करने के अंदाज में अपनी हैंड राइटिंग को देखें, अपने यूनिफॉर्म को देखें, अपने उठने बैठने को देखें, अपने घरों को देखें, अपने कमरों को देखें, ऑर्गेनाइज रहें कि नहीं, एक एक चीज देखा करें। कुरान एक ऐसी निगाह दे देता है कि बंदा अपने किचन के कैबिनेट्स को भी दीन की नजर से देखता है कि एक दीनदार के कैबिनेट्स ऐसे होने चाहिए, क्या मेरा काम करने का तरीका ऐसा हो। बास कहते हैं कि हम बर्तन रखते हैं अलमारी में, तो यानी डिश वॉशिंग में, मशीन में तो बहुत सारे रखे जाते हैं, कोई दूसरा रखता है 4-6 प्लेटें रख के कहता है जी भर गई है। फर्क किस बात का है? मोहसिन होने का फर्क है। जिस काम को जितने सलीके से करेंगे उतना ही वो काम अच्छा होगा और उतना देर पाओगा। और यहाँ देखिए ये दो मुख्तलिफ लेवल है, कहीं भी दीन का काम वो पड़ जाते हैं। जो सीखने के मरहलों के दरमियान में मुहसिन होते हैं ना, पिकी जिसको आप कह सकते हैं एक्सीलेंसी, किसी जगह कमी नहीं, ना पढ़ने में, ना लिखने में, ना रूल्स में, ना यूनिफॉर्म में, ना आने में, ना जाने में, वो इंशाल्लाह बाद में जब आगे बढ़ते हैं ना तो उनको मौके ज्यादा मिलते हैं। जो बेचारे सालेहीन होते हैं तो उनके लिए ये भी बहुत है कि उन्होंने चलो अपने आप को तो बचा लिया जहन्नम से। आप देखिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम का जब इंतकाल हुआ था तो लाखों की तादाद में सहाबे कराम थे, लाखों थे, लेकिन कितने नाम मारूफ हैं आपको पता? चंद सौ सहाबे कराम के नाम, और उन चंद सौ में से भी क्यों? अबू बकर, उमर, अली और अबू हुरैरा और अली, क्यों? ये मुहसिन थे जिन्होंने अपनी जिंदगी में, अल्लाह के नबी की जिंदगी में अपने आप को आगे रखा, वो बढ़ गए, किसी का नाम ही नहीं आता। ये चंद सौ के बाहर बाकी किधर गए? ये सालेहीन में थे। इस तरह इंसानों के गिरोहों में भी होता है कि मुहसिन के दर्जे पता चलता है। वो उजर तावील नहीं करते, वो बहाने नहीं करते, वो अपने आप को अमेंडमेंट में लाकर अपने आप को पीछे नहीं करते, लेकिन हर दर्जे के लोग हैं, इसलिए अल्लाह ने हर एक की बात कर दी। वह इस्माइल अवल यस अव यूनुस अव लूतन, और इस्माइल और यस और यूनुस और लूत भी थे। कुल्लन फद्दलना अलल आलमीन व कुल्लन फद्दलना अलल आलमीन, और हमने हर एक को बुजुर्गी दी। व मिन आबाइहिम, और इनके बापों में से, यानी अबा अजदाद मुराद है, व ज़ुर्रियातिहिम, और इनकी जुर्रियत यानी इनके औलादिहिम, और इनके भाइयों में से। क्योंकि ये जितने भी नबियों के नाम है ना, कोई किसी का बाप था और कोई बेटा था। मसलन दाऊद और सुलेमान बाप बेटा थे, हाँ, मूसा हारून इख्वानिहिम, भाई भाई आगे, ये उनकी तरफ इशारा है कि कोई बाप थे कोई बेटे थे। वज तबईना हम, और हमने उनको चुन लिया। जीम बा यारूट होता है, इश्तबा का ता ना लिखिएगा। अल्लाह ताला ने इन सब को चुन लिया। वह हदईना हम इला सिराते मुस्तकीम, और इनको सीधे रास्ते पे चला दिया। क्या पता चला कि अल्लाह जिनको चुन चुनता है उनको सीधे रास्ते पे लगा देता है। असल में यहाँ मुशरिकीन मक्का को बताया जा रहा है कि तुम अगर अपने आप को इब्राहिम की औलाद में से होने की वजह से हक पे समझते हो, तो याद रखो कि ये बड़े बड़े अंबिया कराम जिनको अल्लाह ताला ने चुना, ये अल्लाह के चुने हुए लोग थे, लेकिन अगर ये भी शिर्क कर लेते तो इनको भी अल्लाह पकड़ लेगा। कैसे? आयत 87-88 में, ज़ालिका हुदल्लाह यहदी बिही मन यशा, یہ اللہ کی رہنمائی ہے جس کو وہ رہنمائی دے دے، یا یہ اللہ کی ہدایت ہے جس کو اس پر چلا دے چلا دیتا ہے. من عبادی ہی اپنے بندوں میں سے، اشارہ یہ کہ یہ سارے نبی چنے ہوئے تھے، اچھے لوگ تھے، لیکن لحبت عنہم ما کانوا یعملون، تو ضائع ہو جاتے ان کے عمل جو وہ کرتے تھے. حبت کہتے ہیں جانور کا اتنا چارہ کھا لینا کہ جسم سے وہ جیسے لوز موشن کی طرح گندگی نکل آئے. یعنی کچھ لوگ نیکیاں بہت ساری کرتے ہیں، لیکن کچھ ایسے کام کر لیتے ہیں جس میں شرک آ جاتا ہے، اور بعض حد تک بدعت کا کچھ ایسا درجہ ہوتا ہے کہ سارے کیے کرائے کو ضائع کر دیتے ہیں، وہ بالکل عمل ضائع ہوتے ہیں. اللہ کا قانون اتنا بے لاگ ہے کہ ایسے لوگ جو ہیں وہ ایسی باتوں کو کرنے کے بعد جتنی مرضی کوئی نیکیاں کر لے، کوئی اللہ کی مجبوری نہیں بن گیا. کوئی ایسا نہیں کہ جس کے بغیر جنت کا نظام نہیں چلے گا. اگر اس نے نیکیاں کر کے مسجد بنا کے، ادارہ بنا کے، اپنے آپ کو عالم کہلا کے، عالمہ کہلا کے، معروف کروانے کے باوجود اگر اس نے جانتے بوجھتے کہیں شرک کر لیا، لا حبیب ما کانوا یعملون، سارے تراویاں سارے کھانے پینے دور ہو جائیں گے اگر اس نے شرک کیا. یہ شرک کا کیڑا اتنا برا ہے. آپ دیکھیں کہ آپ چاول پکائیں اور آپ کو دم دیتے وقت اس میں ایک دو کیڑے دکھیں، سسری دکھ جائے یا اس کے اندر سنڈی دکھ جائے، کیا کریں گے؟ صرف وہ دو تین سنڈیاں نکالیں گے؟ ایک ایک دانہ تو آپ کھول ہی نہیں سکتے، آپ سارے چاول پھینک دیں گے. پورا کھانا پکا لیں اور چاول سالن پکائیں اور اس کے اینڈ پہ آپ بعد میں دیکھیں کہ بیچ میں ایک دو کوئی اس طرح کی ٹڈیاں پڑی ہوئی ہیں، سارا پھینکتے ہیں. آپ کو افسوس ہوگا لیکن آپ کھاتے نہیں، آپ کہتے ہیں میں کیا کروں، میں تو نہیں کھاؤں گی. بال نکل آئے، آپ کا دل نہیں کرتا اس آملیٹ کو کھانے کو جس میں بال ہو. اللہ کیوں کسی کے قبول کرے؟ اس لیے بڑی بڑی باتوں پہ مت جائیں، بڑے بڑے نیکی کے کاموں کو مت دیکھیں، اس پہ فکر کر لیں کہ شرک نہ آئے. نہیں پتا، نہیں سمجھ آ رہی، شک آ رہا ہے تو چھوڑ دیں کہ اللہ میں نہیں کرتی، کل تک یہ کام کرتی تھی اب نہیں کروں گی اس لیے کہ شک آ گیا. اللہ یہ تو نہیں کل کتنا زیادہ لائے ہو، اللہ یہ دیکھے گا کیا لے کر آئے ہو. اس لیے اس بات میں اللہ تعالیٰ نے یہ بات بتا کے سب کو کیا یہ بتا دیا کہ اصل چیز اللہ کے ہاں جو ہے وہ کوالٹی ہے، کوانٹیٹی نہیں ہے. کوالٹی اچھی ہوگی، کوانٹیٹی تھوڑی بھی ہوگی تو چل جائے گی، اور جتنی بھی ہوگی اللہ تعالیٰ اس کو قبول کر لے گا. اب یہ باتیں کر کے خاص طور پہ مکہ والوں کو مخاطب کیا جا رہا ہے. اور ذہن میں رکھیے گا کہ بعض دفعہ کچھ آیات خاص حالات سے بھی ہوتی ہیں اور بعض پھر قیامت تک ہوتی ہیں. یہ آیت ان دونوں دونوں مفہوم کو ثابت کرتی ہے. اللہ تعالیٰ، یہ سورۃ انعام مکہ کے آخری دور میں تھی، مشرقین نے اللہ کے نبی صلی اللہ علیہ وسلم کی ناقدری کی حد کر دی. آپ کے راستے میں رکاوٹیں تو کھڑی کرتے تھے، اب تو آپ کی جان لینے کے لیے آگئے. تو اللہ تعالیٰ ان کو کہتے ہیں کہ یاد رکھو، اے نبی ان کو بتاؤ کیا، اولئک الذین آتیناہم الکتاب والحکم والنبوہ، یہ وہ لوگ ہیں جن کو ہم نے کتاب دی، حکم دیا اور نبوت دی. یعنی اللہ کی طرف سے کتاب لائے گئے، دیے گئے، اللہ کی طرف سے کتاب دیے گئے، ان کو اللہ نے حکمت دی. حکم کا معنی حکمت میں بھی آئے گا، اور حکم دینا یعنی فیصلوں کو کروانے میں بھی آئے گا، اور ساتھ ہی ساتھ نبی بنے، نبوت دی گئی. فہیں یکفر بھی، اور پس اگر نہ مانا گیا ان کی باتوں کو، ہا اولائی ان کی، فقد وکلنا بہا قوم لیسو بہا بکافرین، تو غم نہ کرو، ہم نے ان کے لیے ایسے لوگ مقرر کر رکھے ہیں جو ان کے منکر نہیں. پوری آیت کا مفہوم کیا ہے؟ اللہ مکہ والوں کو بتا رہے ہیں، اگر تمہیں یہ نبی اچھا نہیں لگتا، اس کے طور طریقے پسند نہیں ہے، تم اس کی قدر نہیں کرتے، اس کا نبی ہونا، اس کا صاحب حکمت ہونا، اس کا صاحب کتاب ہونا تمہیں پسند نہیں، تو جاؤ پھر بھاگ جاؤ. اللہ نے اس کے لیے اب ایک اور قوم کا انتظام کر لیا ہے، قوم کون سی، وکل نہ بھی حاکم، وپرد کر دینا کہ اب ہم نے مدینہ میں کچھ ایسے لوگ تیار کر دیے ہیں جو آپ کے منتظر ہیں. دنیا میں صرف یہی چار مکہ والے لوگ تو نہیں رہ گئے کہ آپ ان کے پیچھے اپنے آپ کو ہلکان کریں. تو تم آنکھیں کھول لو کہ تم اگر اس نبی کی قدر نہیں کرو گے تو اللہ تعالیٰ ان کو یہاں سے نکال کے آپ ایک ایسی جگہ پہ لے جا رہا ہے کہ جو ہر لمحے ان کے منتظر ہیں اور دل جان کے ساتھ اس راستے میں چلنے کو تیار ہیں. لیس بہا بکافرین، اس سے کیا پتہ چلتا ہے؟ ہماری زبان میں اس آیت کو کیا کہتے ہیں کہ ایک در بند ہو تو 100 کھلتے ہیں، 100 खुले ना खुले एक जरूर खुल जाता है, ये अल्लाह का वादा है। जहां भी जिसने सच की कदर ना की अल्लाह उसको महरूम कर देगा, लेकिन उसकी जगह एक दूसरे इंसान को मौका दे देगा। चाहे आप करने वाले हों काम को, या करवाने वाले हों, या मानने वाले हों। अल्लाह का ये एक बेली करेगा, अल्लाह ताला उसके हाथ से वो चीज ले लेगा और दूसरे को दे देगा, चाहे वो नो थैंक्स कह के बड़े प्यार से बड़े इज्जत से वो चार्ज उसके हाथ से ले लिया जाए, या गुस्से से लिया जाए, या डांट के लिया जाए। लेकिन अल्लाह का असूल ये है कि चीजें ना कदरों के हाथ में नहीं रहती। आज मुसलमान अगर जमीन के टुकड़े पाने के बाद खो रहे हैं, या अगर आज मुसलमान अपने आप को वहां गैर महफूज समझते हैं, तो सोचने की बात है कि अल्लाह अपनी नेमतों को देने के बाद वापस क्यों ले लेता है। इसकी वजह क्या है? ना कदरियां, ना शुक्रिया। लिहाजा दोबारा अंबिया कराम ही की तरफ तवज्जो दिलाई जा रही है कि उलाइकल्लज़ीना हदल्लाह, ये तो अल्लाह की हिदायत याफ्ता लोग हैं, अल्लाह ने इनको हिदायत दी है, तुम इन पर शक करोगे? नहीं करो क्या? फबिहुदा हो मुक्तदिह, तो बस आप भी इनके तरीकों की पैरवी करें, यानी जिस तरीके पे ये हैं आप भी वही तरीका इख्तियार करें। जो काम आप ये कह रहे हैं वो करते जाएं, बस समझ आता है। तो इक्तदे, ये वही लफ्ज है जो इक्तदा है, कहते हैं ना इमाम की इक्तदा करना। लेकिन हा कब आ गई? इस हा को कहते हैं हाय सकत, ये जमीर की नहीं है, जैसे हु है, किताब हु, पीछे हम पढ़ रहे हैं ना, जमीर की नहीं है बल्कि फेले अमर है। अरबी का एक असूल है कि जब फेले अमर का आखिरी लफ्ज जेर होता है, जैसे यहाँ इक्तदी दाल के नीचे जेर थी ना, तो फिर उसको रोकने के लिए आगे एक हा बढ़ा देते हैं, और इसको हाय सकत यानी सकते की हा कहते हैं, ताकि बात बोलनी करनी आसान हो जाए। तो कहा कि तुम अगर बचाना चाहते अपने आप को तो जो ये कहता है उसको मान लो, और बाकी देखो कि ये तो इतना बेनियाज है तुमसे कि ये खुद ही कह दे। अल्लाह के नबी से कहा आप खुद ही इनको कहें क्या? कुल ला सलुकुम अलैहि अजरन, नहीं मैं तुमसे सवाल करता इस पर किसी मजदूरी का, कोई अजर नहीं। को बहुत कसरत से मिलेगा, बहुत कसरत से, कि मैं तुमसे इस पर कोई अजर नहीं मांगता। क्यों? इन हुवा इल्ला ज़िक्रा लिल आलमीन, ये तो एक नसीहत है जहान वालों के लिए। मैं तो अल्लाह की बात पहुंचा रहा हूँ, मैं तो नसीहत लेकर आया हूँ, मैं तो तुम्हारे लिए वही चीज पसंद करता हूँ जो मैं अपने लिए पसंद करता हूँ। मुझे ये बातें कहने के बाद कोई तुमसे चाहिए थोड़ी है, मैं कोई दुकानदारी करने थोड़ी आया हूँ। आप देखिए कि एक लफ्ज होता है दीनदारी और एक होता है दुकानदारी, दोनों में बहुत बड़ा फर्क है। आप दोनों को अपोजिट दो लाइन में लगा के देख लें, पैरेलल करके देखें। दुकानदार क्या होता है? उसको फिक्र क्या होती है कि लोग मेरे पास आएं, अगर मेरे पास नहीं आएंगे तो मेरा कारोबार ठप जाएगा। अपनी जगह पे दोनों बुरी चीजें नहीं है, दुकानदारी भी इबादत है, रिस्क हलाल इबादत है, और दीनदारी भी इबादत है। लेकिन सोच का फर्क थोड़ा सा कंपेरिजन करके दिखाऊं जाऊंगा मैं। फर्क क्या होता है कि दुकानदार को ये गम होता है कि अगर लोग मेरे पास आकर चीजें खरीदना छोड़ देंगे तो मेरी दुकान बंद हो जाएगी, ठीक है। दीनदार जो है ना, उसको क्या फिक्र होती है कि लोग मेरे पास आए, हिदायत लें और सीखें। लेकिन उसको ये यकीन होता है कि अगर मेरे से कोई एक बंदा भी हिदायत की बुढ़िया खरीद के नहीं जाता तो मेरा कारोबार नहीं ठप होगा, मैं यहां से उठूंगा, मैं किसी दूसरे को बताना शुरू कर दूंगा। नबियों की जो हिजरतें थी वो इसी मौजू की थी, ठीक है। फिर दूसरा फर्क है कि दुकानदार जो होता है ना, वो अपनी दुकान में वही माल रखता है जो लोगों को पसंद होता है, अट्रैक्ट करने के लिए। पूछते हैं ना डिमांड क्या है, ये बिजनेस की टर्म्स है, कोई बुरी चीजें नहीं है। सिर्फ इस वक्त हम एक टैली कर रहे हैं ना दोनों चीजों को। वो चीजें रखता है जो लोगों को पसंद हो, अट्रैक्ट हो। इसके बरक्स दीनदार शख्स लोगों को अट्रैक्ट करने के लिए दीन के वो तरीके नहीं आम कर सकता कि जो लोगों को तो अच्छे लगते हैं लेकिन शरीयत के खिलाफ है। अफसोस की बात यह है कि जब दीनदारी दुकानदारी बन जाती है तो फिर दीन बिगड़ जाता है। यकीन करें, किसी से बात हो रही थी ऐसी किसी मौजू पे, तो कहने लगे कि इतकाफ की बातें, यहां बैठे वहां बैठे, तो कुछ जगहों के नाम लिए गए। कहा कि अच्छा वहां उस जगह बैठ जाए, नाम मैं मस्जिद का नहीं लेती, यानी लफ्ज मस्जिद भी नहीं मैं बोलती। कहा वहां बैठ जाए, वहां खाना बड़ा अच्छा मिलता है। तो मैंने कहा फिर किसी होटल में बैठ जाए। खाना जो खाने बैठते हैं तो होटल में बैठते हैं, उससे अच्छा खाना कहाँ मिलेगा। कहीं फुलां जगह वहां खाना खूब माशाल्लाह खिलाते हैं। ये अट्रैक्शंस होती हैं, बड़े बड़े लंगर, बड़े बड़े खाने। कोई मौका खुशबू और रंग और महफिलों के बगैर ना आए तो दीनदारी ये नहीं होती। आए 100 दफा आए, खाली पेट आए के तोहफे मिलेंगे। जो ये लेने आएगा वही जमेगा। आप आजमा लें। जब से मस्जिदों ने ये कोशिशें शुरू की, मैं यूएसए की बात कर रही हूँ, यहाँ का मुझे नहीं अभी पता, यहाँ तो मैंने कोई औरतों को मस्जिदों से कोई इतना सच्ची बात है करीब देखा भी नहीं है। मस्जिदें बहुत अमेरिका में बन चुकी हैं अल्लाह की रहमत से, बहुत बड़े बड़े सेंटर्स इतने खूबसूरत, इसके बावजूद लोग नहीं होते, खाली हैं। तो मस्जिदों वाले क्या करते हैं कि खाने पकाते हैं, बुलाते हैं, खासतौर पर अब रमजान में इफ्तारियों में खूब खाने। मैंने यकीन करें इस दर्द को इतने साल से अपने दिल में महसूस किया है कि इफ्तारी के वक्त मस्जिद भरती है, लोग बिल्कुल आखिरी वक्त पे आते हैं, बिल्कुल इफ्तारी भी हो चुकी होती है, खजूरें हाथ में पकड़ानी पड़ती हैं, बाहर से आते हैं, पूरा मस्जिद का हॉल भर जाता है, प्लेटें दो, खिलाओ पिलाओ। उसी खाने में मगरिब की अजान हो रही होती है, जमात हो रही है, कुछ जाते हैं और पढ़ते हैं लोग, ऑफकोर्स कुछ जमात से पढ़ते हैं कुछ बाद में। उसके बाद उतनी देर में हम लोग बाहर खाने लगा देते हैं, जी आए डिनर करें। और बल्ली यकीन करें, मैं अल्लाह मुझे झूठ से बुलाए अगर मैं गलत कहूं, कि मैंने ऐसा भी देखा कि फिर मस्जिद में ईशा की नमाज पे वही 4-6 लोग जो रोज आते हैं, कि हत्ता के जो बड़े इख्तमाम से, बड़े प्यार से इसका इख्तमाम करने वाली है लोगों में, या जो इस तर्ज में कि चलो इसी बहाने लोग हैं मस्जिद आबाद हो, वो फिर बाज दफा इस बात पे रोती हुई देखी गई कि ये होटल था जो खा के चले गए। मैं हमेशा इस पे इख्तलाफ करती हूँ, मेरी जहां भी बात हुई मैं कहती हूँ आप गलत तरीका इख्तियार करते हैं, आप इस स्वाब के लिए खिलाएं और बात है गरीबों को भेजें। यहाँ जिनके घरों में इतना है, लोग सिर्फ इसलिए नहीं आते इफ्तारियों में कि आज हम कई जगह भूखे हैं, उस मस्जिद में भी उधर जाए, लोग टेस्ट चेक करते हैं। यकीन करें मैंने खुद सुना है, लोग पहले फोन कर करके मस्जिदों में पूछते हैं कहाँ का खाना आ रहा है, पाकिस्तानी फूड आ रहा है कि अरबिक फूड आ रहा है, ये आ रहा है कि वो आ रहा है, और फिर बातें होती हैं घरों में कि आज वो आ रहा है, अच्छा बच्चे उस मस्जिद में जाए, उनको ये फूड पसंद है, हम पाकिस्तानी फूड खाएंगे। ये आम बातें हैं, ऐसी चीजों से कभी मस्जिदें आबाद नहीं होंगी। आप यहाँ रोज आते हैं अल्लाह की तौफीक से, अगर आप यहाँ आए और आते ही आपके लिए स्नैक्स तैयार हो, थोड़ी देर के बाद आपको जूस स्लश पेश किए जाए, थोड़ी देर बाद आपको खाना खोल दिया जाए, आ जाएंगे आप खाएंगे, अब बताए उसके बाद क्या होगा। आप रोज ये चीजें करें, आप एक वक्त आएगा ना कि आप ये कहेंगे कि खाना खाने तो हम नहीं आते, हम तो अब पढ़ाया छोड़ दिया जाए या उस वक्त उसमें लगा दिया जाए, फायदा नहीं होगा ना। जो चीज जिस मकसद के लिए बनी है उसको रखें। होटल करें, आप लोग होटलों में जाए, वहां जाते ही वो कहें चलो पहले जमात से नमाजें पढ़ो, तो होटलों में लोग नहीं आएंगे ना। ये आज के दीनदार तबके को समझने की जरूरत है। मैंने देखा है लोगों का, यकीन करें हजारों का माल खर्च हो जाता है सिर्फ इफ्तारियों में। एक दफा पिछले 10 सालों में मुझे अच्छी तरह याद है, जब हम जैसे यहाँ आपके साथ एक इदारा बन चुका है अल्लाह की तौफीक से, इसी तरह कोशिश ह्यूस्टन में भी हमारी कई साल से, इधर आने वालों के दिलों में बड़ा ख्वाहिश थी कि हमने इफ्तारी करा, लोग हैं इधर करा लें जी। खैर सारे साथी आए, आप पब्लिक को किया, हम अपनी जगह में तो नहीं खिला सकते थे, एक मस्जिद वालों से हमने बात की कि हम यहाँ आज इफ्तारी कराएंगे, कहा ठीक है आ जाए। मुझे याद आ रहा है अब इस वक्त सही याद नहीं कि हमने 100 लोगों का इंतजाम किया था शायद उस वक्त, आज से 2-3-4 साल 5 की पहले की बात है, बेशुमार लोग आए, इतने लोग आए कि जिसका कोई हिसाब नहीं, मस्जिद ओवरलोड हो गई। लेकिन जो बिल आया इफ्तारी का, जो बाद में पता चला कि सारा रेंज हुआ, तो मेरे तो हाथ ठंडे होने लगे, हजारों डॉलर्स में बिल आया सिर्फ एक वक्त की इफ्तारी। मैंने कहा इससे क्या हो नहीं सकता था, कितना कुछ हम अपने स्कूल का ले सकते थे, हमारी कितनी चीजें पेंडिंग में पड़ी हम नहीं ले पा रहे, लेकिन ये खाने तो कोई भी खा सकता था, इन सारे पैसों का पाकिस्तान भेज देते, शायद मेरा ख्याल है कि 10-20 फैमिलीज का पूरे महीने का खर्चा हो जाता। कभी इफ्तारियों पर इस तरह पैसा ना जाया करें, सवाब था उस दौर में जब लोगों के लिए खजूर भी मुश्किल थी। आज के दौर के लिए वो हदीस नहीं थी कि जो किसी को खिलावे पे बुलाएं और उनके लिए आप 20-25 डॉलर खर्च करें और लोगों की इफ्तारी कराएं, अल्लाह अजर देने पे कादिर है। मैं नहीं कहती कि नहीं होता होगा इफ्तारियों का अजर, लेकिन याद रखिए कि दीन और दुकान में फर्क है। जब दीन को दीन समझेंगे इंशाल्लाह फायदा होगा। इसके अलावा आप समझ सकते हैं कि जब लोग इस तरह के काम करते हैं ना, तो फिर अल्लाह ताला के हाँ उसका अजर भी नहीं होता। जो लोग माली तौर पे अच्छे होते हैं, अल्लाह ने रहम किया है बहुत खाने को पीने को, उनके लिए तो ला सलुकुम अलैहि अजरन वाली बात बड़ी आसान होती है, वो उनको नहीं मुश्किल लगती, क्योंकि माशाल्लाह घर में भी खाना है, अब आप कहीं गए खाना पका है, वो कहते हैं खा ले, आप कहते हैं हम नहीं खाते, वो कहते हैं आपको साथ दे देते, आप कहते नहीं मुझे नहीं अच्छा लगता, मैं नहीं साथ ले रहा। हो सकता है आप आ जाए क्योंकि आपको यकीन है घर में इससे भी अच्छा खाना पका है, लेकिन वो बंदा जिसके घर में हो सकता है कि सादी रोटी भी ना पकी, उसके लिए उस वक्त ये कह देना कि ला सअलुकुम अलैहि अजरा, ये बड़ा मुश्किल होता है। तो जरूरत है इस बात की कि बेनियाज हो। फिर अजर में सिर्फ माल नहीं आता, अपनी जिंदगी के लिए कोड वर्ड बना ले, कभी अल्लाह आपको दीन में आगे से आगे लेके जाए, कभी लोगों से ना शोहरत की का अजर मांगे कि लोग आपको मशहूर करें, लोगों की तारीफें, लोगों के खूबसूरत जुमले, मोहब्बतें, प्रोटोकॉल, खुद कोई दे देता है वो खुद ही मिल जाता है, जब आप नहीं मांगते तो ज्यादा मिलता है, लेकिन अगर आप इन चीजों के पीछे पड़ जाते हैं कि ये चीजें आपको मिलें तो फिर नहीं मिलेंगी। इसलिए अल्लाह ताला ने यहाँ खोल के बताया इन हुवा इल्ला जिक्रा लिल आलमीन, ये तो नसीहत है, ये तो रूह की गजा, इसको जो लेगा उसको दूसरी चीजों की जरूरत नहीं होगी। लेकिन होता क्या है कि वमा कदरुल्लाह हक्का कदरी, असल बात यह कि लोगों ने अल्लाह का वो अंदाजा ही नहीं लगाया जो लगाना चाहिए था, कदर ही नहीं की उन्होंने। कैसे नहीं की? इस कालू, जब उन्होंने ये कहा मान सल्लल्लाहु अला बशर मिन शयन, कि नहीं नाजिल की अल्लाह ने कोई, कुल इनसे कहिए मन अनजल अल किताब अल्लजी जा बिही मूसा नूरम व हुदल लिन्नास, बताओ फिर वो किसने नाजिल की थी किताब जो मूसा पे नाजिल की गई रोशनी और हिदायत थी लोगों के लिए? ये तुम लोग थे कि तजलूनहू करातीसा, तुमने इसको वरक वरक कर दिया, तुबदूनहा कुछ हिस्सा इसका जाहिर कर देते, व तुखफूना कसीरा और छुपा देते बहुत सारा, जाहिर थोड़ा करते छुपाते ज्यादा, वउल्लिमतुम मा लम तालमू, और तुमको सिखाई वो बातें जो तुम नहीं जानते थे, वला आबाउकुम और न तुम्हारे बाप दादा जानते थे। सारी बातों का जवाब कुलिल्लाहु, कह दीजिए कि अल्लाह ने किया ये सब कुछ, तो ए नबी आप क्या करें? सुम्म ज़रहुम फी खौदिहिम यलअबून, ए नबी छोड़ दीजिए इनको इनकी बहसों में खुराफात में खेलते हुए। ये आयत क्या था कि मुशरिकीने मक्का अल्लाह के नबी सल्लम की सच्चाई कि आप सच्चे नबी हैं कि नहीं हैं कैसे पूछें, किससे पूछें? चलो पहले से जो दीनदार लोग हैं उनसे जाके पूछते हैं कि ये एक शख्स नया दीन के नाम पे नबी बन के आ गया है, बताओ ये सच कहता है कि गलत, और देखो कह रहा है मुझे वही आ रही है, किताब उतर रही है, तो क्या भला ये ठीक है? नहीं, अब वो उठते बेचारे कहाँ जाते गरीब, क्योंकि जो जाहिल होता है वो तो बेचारे ही होता है, उसको तो पता ही नहीं, वो तो दुनिया में पड़ा है, वो तो दुकानदारियों में पड़ा हुआ है, अब वो जाता है तो दीनदार के पास जाता है, वो दीनदार कौन थे उस वक्त के? यहूद थे। अब जरा आप इमेजिन करें इस पूरे सिनेरियो को, यहूद पहले से मौजूद थे दीनदार, अल्लाह के नबी नया दीन, नए दीन के नुमाइंदे बन के आ गए, आम पब्लिक ने सोचा चलो इस नए आने वाले की जरा वेरिफिकेशन कर रहे हैं, हर बंदा अपने आप को तो ठीक ही कहता है, हम किसी जरा दूसरे इल्म वाले से पूछते हैं, सेकंड ओपिनियन ले लेते हैं इसके बारे में। अब जाते हैं वो यहूद के उलमा के पास जो अपनी मस्जिदें सजा के, अपनी बैठकें सजा के मजहब की गद्दियों पर बैठे थे, आके कहते हैं भाई साहब जरा ये बताएं, ये जो एक मोहम्मद नाम का नबी आया सल्लल्लाहु अलैहि वसल्लम, आप इसके बारे में क्या कहते हैं और अब किताब क्या है? अब सोचें जरा यहूद मदीना के लिए, वो कहते हैं ना कि जो काटो तो बदन में लहू नहीं, और जिसको कहते हैं दो कश्तियों का सवार, अगर वो कह देते कि ये नबी सच है और है वो शख्स बनी इस्माइल से, सोचिएगा इस बात को, उनके दिलों को पता था कि अल्लाह के नबी सच्चे हैं, लेकिन अगर ये कह देते कि बनी इस्माइल से हैं और ये सच्चे हैं, तो वो तासुब सामने आ जाता कि फिर हम तो मान ही नहीं रहे। हाँ समझ रहे बात को? यानी अगर झूठ बोलते कि ये नबी हैं और बनी इसराइल से हैं तो वो गलत था, अगर अल्लाह के नबी को बनी इस्माइल का समझ के कहते तो तासुब सामने आता, तो उन्होंने पता इसका क्या इलाज निकाला? कहते हैं ये सभी कुछ नहीं, कोई भी अल्लाह ने आज तक भी कुछ झुटलाया, अपने आप को भी कहा कहते कोई ये सब खेल है ये दीन के नाम पे, किसी की ना सुनो, जो दिल करता है वो करो। अल्लाह ने इतनी बड़ी बात कर दी, मा कदरुल्लाह हक्का कदरी, लोगो इतने ना कदरे हो, इतनी बड़ी बात कहते हो कि चलो इस मोहम्मद को तो झुटलाया, इससे तो तासुब रखा, तुमने तो अपने नबियों को भी झुटला दिया कि मानजल अल्लाह वला बशर मिन शयन, कभी नहीं अल्लाह ने कोई किताब उतारी। अच्छा इनसे जरा एक बात तो पूछो, कुल कह दीजिए मन अनजल अल किताब अल्लज़ी जा बिही मूसा नूरम व हुदा, फिर बताइए ये मूसा कौन थे, ये तौरात और इंजील, ये नूर और हिदायत जो बन गई, ये क्या थी? हाँ ये तुम लोग थे, तजलू नहा करातीसा, तुमने इसको वरक वरक किया था। ये करातीस जो ना किरतास की जमा, वर्कों को कहते हैं, पेजेस को कहते हैं। जैसे आज कुरान हमें एक पाइल अप शक्ल में दिखता है ना, आप सबके सामने भी अगर है तो ये एक शक्ल में इन, अब होता क्या, जिस वक्त जिस चीज का दिल चाहता निकालते हैं, अब उसमें जो नहीं दिखाना होता वो ना दिखाते। क्लियर हो रही है बात? यानी तौरात को एक शक्ल में करने के बजाय इन्होंने बिट्स एंड पीसीस में बांटा हुआ था, छोटी छोटी चीजों में बांटा हुआ था। इससे फायदा क्या होता है कि जहां दिल चाहता कर लिया, जहां दिल चाह ना माना। मिसाल है, आपके घर में 100 बकलट पड़े हैं, आपने उसमें दो चार पढ़े होंगे, 20 बार हो सकता है कुछ पढ़े ही नहीं है। जब पूरी किताब सामने आती है तो कुछ ना कुछ तो खुलता है। अल्लाह करे ये तुम थे ना, तो दू नहा व तो खून कसीरा, जो दिल चाहता खोलते, जो चाहते छोड़ते। भूल गए वो सारे एहसानात कि वो लिम तुमा लम तालमु, तुम्हें कुछ नहीं पता था, अल्लाह ने नबियों के सिलसिले के जरिए, किताबों के जरिए तुम्हें सिखाया। वला बाउकुम, तुम्हारे तो बापों को कुछ नहीं पता था, अल्लाह ने भेजा तो तुम आज इस नबी के तासुब में इसके साथ इस तरह की बातें करते हो कि तुम कहते हो अल्लाह ने आज तक कुछ उतारा ही नहीं। इतना बड़ा झूठ बोलते हो तुम अल्लाह पे, जिसको कहते हैं ना सफेद झूठ, इस तरह का झूठ बोलते हैं कि जिसके अंदर साफ पता चल रहा है झूठ है। आप अल्लाह के नबी को कहा छोड़ दो, कुलिल्लाह, इस सारी बातों का जवाब है कि हाँ अल्लाह ने नाजिल किया है, ये अल्लाह ने नबी भेजा है। सुम जर हम फी खाउदीम या लबुन, आप इनको छोड़ दें, ये जो कर रहे हैं इनको करने दें। ये जो जर है ना, इसका रूट नोट कर लें, गलती करेंगे आप। वाओ इसमें गिरा हुआ है, वाओ जाल रा, विजर जो लफ्ज है ना बोझ के लिए, वही लफ्ज है। वजरा कहते हैं किसी चीज से नाराज होकर किसी को छोड़ना, खफगी के साथ किसी को छोड़ देना, यानी इनको छोड़ दो बस, अब मैं इनसे नाराज हूं। इनको अल्लाह ने इतनी प्यारी किताब दी, इन्होंने उसी नूरन हिदायत की किताबें जो थी उनको ऐसे छुपा दिया कि उसके अंदर ऊपर कागज डाल दिया, कपड़ा डाल दिया। देखिए कहीं कोई लालटेन जल रही हो या कोई शम्मा चल रही हो रोशनी की, आप उसके ऊपर कपड़ा डालें तो क्या होगा, वो कपड़ा ही जल जाएगा ना। तो रात अपने दौर में कपा दो छुपा दो, लोगों को ना पता चले, नतीजा क्या हुआ कि इनके अपने ही घर को आग लग गई। आज भी यही हो रहा है, जो सच्चे दीन की बातों को छुपाना चाहते हैं ना कि नहीं नहीं इन बातों को ना जाहिर करो, नहीं नहीं ये कुरान खुल गया फिर ये बातें हैं फिर औरतों में जाएंगी, तो आप समझे कि वो अपने ही घर के चिराग से आग लगा रहे हैं। खा छोड़ दो इनको, इनकी बातों के पे क्या आना है, हम बताते हैं कि हमने इस नबी को क्या दिया है। वहाजा किताबन, और ये है वो किताब, अनजलनाहु मुबारकुन, हमने इसको नाजिल किया बरकत वाला बनाकर। जैसे बारिश के पानी को मान मुबारकन कहा ना कि उससे इंसानों में बारहमतें आती हैं, बरकत आती है, इसी तरह वही की बारिश बाबरकत है। जब ये बारिश बरसती है तो लोगों के मुर्दा दिल हरे होते हैं, उनके अंदर ईमान के बीज आते हैं, अमल सवाले आता है। मुसद्दिकुल्लज़ी, मुसद्दिकुल्लज़ी बैन यदैही, ये तस्दीक करती है अपने से पहली किताब की, यानी ये यहूद की तस्दीक करता है। और क्यों आया, वली तुनज़िरा उम्मल कुरा, ताकि डराए उम्मल कुरा को, बस्ती वालों को। उम्मल करा कुरा जो है ना, इसका लफ्जी माना है जड़, बस्तियों की माँ, उम माँ को कहते हैं ना और जड़ को भी कहते हैं, लेकिन ये मक्का का दूसरा नाम है। क्यों है, क्योंकि मक्का से सारी चीजें फूटी, मक्का से हिदायत आई, कहा बस्ती वालों को, यानी पहले मुखातिब तो मक्का वाले ही थे ना इस कुरान के, कहा आप छोड़ो इनकी बातों को, मत किसी से सच्चाई और झूठ की बात पूछो, तुम्हें अल्लाह ने कह दिया ये सच है, तुम अपना काम करते जाओ और लोगों को डराओ। फिर वमन हौलहा, और जो उसके इर्द गिर्द है, माहौल का लफ्ज भी इसी में ही आता है ना, जो इर्द गिर्द, अब ये हौलहा क्या है, इर्द गिर्द का दायरा बढ़ते बढ़ते पूरी दुनिया तक पहुंचेगा, जहां तक बात जाए वहां तक बात सुनानी पड़ेगी, वहां तक बात की जाएगी। आप देखिए कि यहां बता दिया ली तुन जीरा, लफ्ज नुजुल को देख लीजिए बस, टारगेट दिया गया था ना इस कुरान का पैगाम देने का मक्का वालों के लिए, वो क्या था कि इनको डराओ आगाह करो। अब जरा इमेजिन कीजिए, अल्लाह के नबी सल्लम मक्का वालों को कहते, लोगों मेरे ऊपर एक किताब नाजिल हुई है जिसका तुम एक एक लफ्ज पढ़ोगे तो उससे तुम्हें 10-10 नेकियां मिलेंगी, इसको पढ़ोगे तो तुम्हारे घरों में बरकतें आएंगी, इसको पढ़ोगे तो जिन भाग जाएंगे, और इसके साए में अपनी बेटियों को रुख्सत कर दो तो वो बस सदा खुश रहेंगी। आप बताइए, क्या मक्का वालों को ये कुरान बुरा लगता? किसी को बुरा लगता है ऐसा कुरान? भाई इससे तुम्हें फायदे मिल रहे हैं, तुम इसकी वजह से ये ले लो वो ले लो, सवाब मिलता जाएगा। कभी बुरा ना लगता। मक्का वालों को कुरान का जो रंग बुरा लगा वो लीतोन जीरा था, आज वालों को भी यही बुरा लगता है। आप कुरान के फजाइल पढ़ो, इतना सवाब, ये वजीफा, इतना सवाब, लोग झूमते हैं, वाह वाह, सुभान अल्लाह, माशाल्लाह, अल्लाहु अकबर, और आप कहते हैं कि ये किताब कहती है ये तरीका ना अख्तियार करें, कहते हैं अस्तग़फिरुल्लाह। असल बात यही हुई कल भी और आज भी कि मक्का वालों ने इस किताब को ना तो हिदायत के लिए सुना, ना नुजुर के लिए सुना, उन्होंने इस किताब को सुना तो सिर्फ बरकतों के हसूल के लिए सुना। आज अफसोस की बात है कि हमारा भी यही हाल है। वल्लज़ीना युमिनूना बिल्लाखिरा, जो लोग ईमान लाते हैं आखरत पर, युमिनूना बिही, वो ईमान लाते हैं इस पर, उनको पता यही है जिंदगी के गुजारने का तरीका, इज्जत इसी में है, रुसवाई इसी को छोड़ने में है। वहुम अला सलातिहिम युहाफिज़ून, जिसके दिल में किताब की कदर आती है, अल्लाह की कदर आती है, तो वो फौरन फिर अल्लाह के सामने झुकने लगता है अपनी नमाज अदा। यानी यहाँ देखिए, ईमान बिल कुरान को ईमान बिल आखिरा के साथ जोड़ दिया, ये दोनों एक दूसरे के साथ हैं। पता क्या चला कि कुरान से असल मकसद ना लेना, हिदायत का, लोगों के आगाह करने का, और उसके बाद उससे ज़िमनी बातें ले लेना, ये असल में इस किताब का हक नहीं है। आज भी जितनी तनकीद होगी उसी दीन की महफिल पे होगी जहाँ आप जैसे लोग बैठे हों और इल्म सीख रहे हैं और बातें सुन रहे हैं, ये बाप दादा के तरीके, इसकी दलील क्या है, ये क्यों करें, इस हदीस का हवाला क्या है, इस बात का क्या दलील है, इसी पे तनकीद है। आप देख लें, क्या आपका ख्याल है लोगों को कुरान का शौक नहीं है? बहुत शौक है। कोई मरता है तो लाख हजारों के लोग जमा हो जाते हैं वहां बैठ के उनका कुरान पढ़ने के लिए। किसको बुरा लगता है एक सपारा जाके पढ़ के किसी बंदे को दे आए जो सारी जिंदगी उसके साथ अच्छा काम करता रहा या उसको वो जानता था? बुरा क्या लगता है? लीतुन जिरा उम्मल कुरा। तो अपने आप को चेक कर लेंगे कि हम इस किताब को किस लेवल पे पढ़ रहे हैं। अल्लाह ताला से दुआ है कि हिदायत दे। यहाँ पे सबक चीज़ों को पढ़ते हुए हमें अपना मुहासबा करना है। अगला सबक इससे भी ज़्यादा खूबसूरत है जो उसका आखिरी सबक होगा। अल्लाह ताला हमें तौफीक दे कि इसको सीख सकें। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून व सलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। यहाँ तक तिलावत सुनेंगे।
وَإِذْ قَالَ إِبْرَاهِيمُ لِأَبِيهِ آزَرَ أَتَتَّخِذُ أَصْنَامًا آلِهَةً إِنِّي أَرَاكَ وَقَوْمَكَ فِي ضَلَالٍ مُبِينٍ وَكَذَلِكَ نُرِي إِبْرَاهِيمَ مَلَكُوتَ السَّمَاوَاتِ وَالْأَرْضِ وَلِيَكُونَ مِنَ الْمُوقِنِينَ فَلَمَّا كَوْكَبَا قَالَ هَذَا رَبِّي فَلَمَّا أَفَلَ قَالَ لَا أُحِبُّ الْآفِلِينَ فَلَمَّا رَأَى الْقَمَرَ بَازِغًا قَالَ هَذَا رَبِّي فَلَمَّا أَفَلَ قَالَ لَئِن لَّمْ يَهْدِنِي رَبِّي لَأَكُونَنَّ مِنَ الْقَوْمِ الضَّالِّينَ فلما رأى الشمس بازغة قال هذا ربي هذا أكبر فلما أفلت قال يا قوم إني بريء مما تشركون إني وجهت وجهي أرض حنيفا وما أنا من المشركين وحاجه قومه قال أتحاجوني في الله وقد هدان ولا أخاف ما تشركون به إلا أن يشاء ربي شيئا وَسِعَ رَبِّي كُلَّ شَيْءٍ عِلْمًا أَفَلَا تَتَذَكَّرُونَ وَكَيْفَ أَخَافُ مَا أَشْرَكْتُمْ وَلَا تَخَافُونَ أَنَّكُمْ أَشْرَكْتُمْ بِاللَّهِ أَنَّكُمْ أَشْرَكْتُمْ بِاللَّهِ مَا لَمْ يُنَزِّلْ بِهِ عَلَيْكُمْ سُلْطَانًا فأي الفريقين أحق بالأمن إن كنتم تعلمون الذين آمنوا ولم يلبسوا إيمانهم بظلم أولئك لهم الأمن وهم مهتدون وتلك حجتنا آتيناها إبراهيم على قومه نرفع درجات من نشاء إن ربك حكيم عليم ووهبنا له إسحاق ويعقوب كلا هدينا ونوحا هدينا من قبل ومن ذريته داوود وموسى وهارون وكذلك نجزي المحسنين وزكريا ويحيى وعيسى وإلياس كل من الصالحين وإسماعيل واليسع ويونس ولوطا وكلا فضلنا على العالمين ومن آبائهم وذرياتهم وإخوانهم واجتبيناهم وهديناهم إلى صراط مستقيم ذلك هدى الله يهدي به من يشاء من عباده ولو أشركوا لحبط عنهم أولئك الذين آتيناهم الكتاب والحكم والنبوة فإن يكفر بها هؤلاء فقد وكلنا بها قوما ليسوا بها بكافرين أولئك الذين هدى الله فبهداه مقتده قل لا أسألكم عليه أجرا إن هو إلا ذكرى للعالمين
بسم الله من الشيطان الرجيم السلام عليكم ورحمة الله ہر سبق کے بعد یہی لگتا ہے نا کہ یہ آج کا سبق سب سے خوبصورت سبق تھا حالانکہ آپ دیکھیے کہ انبیاء کرام کے قصے جو ہیں وہ گاہے بگاہے آتے ہیں آگے سورۃ الانعام میں شروع ہوں گے بنیاد سورۃ الاعراف میں باقی نبیوں کے قصے ہوں گے لیکن میں تو آج سنتے ہوئے بالکل حضرت ابراہیم علیہ السلام اور ان کے ماحول کو محسوس کر رہی تھی. آپ کچھ شیئر کریں ابھی جو آخری حصہ ہم نے سنا, خاص طور پہ اس میں کون سی آیت ایسی تھی جس نے آپ کو ٹچ کیا؟ جی ادھر سے آپ اسفہ جی, آپ بتائیے. تھوڑا سوچی بولیں.
انہوں نے اللہ کی قدر نہیں کی, تو آج ہم بھی اللہ کی قدر کر رہے ہیں یا نہیں؟ یہ والی آیت کو میں نے ہائی لائٹ کیا.
آپ کہتا ہے کہ تین دفعہ یہ آیت قرآن پاک میں آتی ہے اور ہر جگہ پڑھتے وقت مجھے ایسے محسوس ہوتا ہے جس انسان نظریں چراتا ہے نا کہ کوئی مجھے نہ ہی دیکھے. اتنی انسان کو خود سے شرم آتی ہے کہ پتہ نہیں حقیقت میں بھی میں اللہ کا حق ادا کر رہی ہوں کہ نہیں. ایک چھوٹی سی ایک شیئرنگ کسی نے مجھے بھیجی تو میں نے اس کو دیکھا, تو اس میں یہ تھا کہ ایک شخص تھا تو 80 ایئرس کا جب ہوا تو اس کے کانوں میں ایک بوجھ آ گیا, تکلیف ہوئی, اور ہوتے ہوتے اس کی سماعت جو تھی وہ بالکل کم ہونے لگی. ڈاکٹرز کو دکھایا تو اس نے کہا کہ آپریشن ہوگا اور اس کے بعد آپ کی امید ہے کہ جو ٹھیک ہے ہیئرنگ ٹھیک ہو جائے گی. اس کے پاس کوئی اور چارہ نہیں تھا, حالانکہ وہ گھبرا رہا تھا آپریشن سے, لیکن اس نے کہا کہ ٹھیک ہے کر دیں, کیونکہ سنائی کچھ دیتا نہیں تھا اور تکلیف بہت تھی. خیر ڈاکٹر نے اس کا آپریشن کیا, اس کی ہیئرنگ واپس آئی. جب دوبارہ وہ سننے کے قابل ہوا, خوش ہوا, تو اس کے بعد جب ہاسپٹل سے اس کو ڈسچارج کرنے لگے تو اس کو بل پیش کیا گیا. تو جب اس نے بل دیکھا تو رونے لگا, بہت رویا. ڈاکٹر نے جب اس کو روتا دیکھا تو اس کو اس پہ ترس آیا, کہنے لگا کہ شاید تمہیں بل زیادہ لگا ہے, تو کچھ کہو تو میں کم کر دیتا ہوں. تو کہنے لگا کہ میں اس بل کی پیمنٹ پہ نہیں رو رہا, جس چیز نے آج مجھے رلایا وہ یہ ہے کہ 80 سال یعنی 80 ایئر سے میں سن رہا تھا, اللہ نے مجھے کبھی بل نہیں بھیجا, اور آج ایک انسان کا ہاتھ لگا اور اس نے مجھے سننے میں مدد دی تو آج میرے پاس بل آیا. تو سچ ہے نا کہ وما قدر اللہ حق کا قدری, اگر اللہ کا حق ادا کرنے لگ جائیں تو ہماری تو زندگی بیت جائیں. یہ تو نہ سمجھی میں زندگی بسر ہو رہی ہے تو ہم خوش ہیں, ورنہ تو خوش نہیں رہ سکتے. تو ہر نعمت کو دین سمجھے, واقعی میں نے تیری نعمتوں کو لے کر تیرا حق ادا نہیں کیا. اور اب دیکھیے کہ یہ جو مستی ہے نا ہمارے اندر, اس کی وجہ بھی یہی ہے کہ ہمیں اللہ تعالیٰ کی قدرت کا احساس ہی نہیں ہے. ایک بندہ ہمیں ایک پانی کا گلاس دے دے تو تھینک یو, شکریہ, اور کیا کچھ نہیں ہم کرتے, اور اللہ ہمیں اتنا کچھ دیتا ہے اور ہم کہتے ہیں دینا نہیں تھا اور پیدا کیا تو اور نہیں. اور پھر وہی رویہ دیکھیے کہ آگے سے ہماری اولادوں میں جاتا ہے. جب ہم اللہ تعالیٰ کے شکر گزار نہیں ہوتے نا تو ہماری اولادیں ہماری نہیں رہتی. آج آپ بچوں سے پوچھیں تو وہ اتنا زیادہ آپ کو ماں باپ کے احسان مند نہیں دکھتے, وہ کہتے ہیں نہ کرتے پیدا. ہم نے کب کہا تھا یہ آپ کی چوائس تھی, یہ آپ کی مرضی تھی؟ تو قرآن حقیقت میں انسان کو اللہ کی قدر کرواتا ہے. اور کوئی نقطہ جو کسی کو سمجھ آیا ہو اس حصے میں سے؟ جی آپ پلیز نادیہ. جی پلیز گو اہیڈ. بالکل, بہت اچھی بات ہے. آپ دیکھیے تقریباً 18 کے قریب پروفٹس کے نام لے کر اللہ سبحانہ تعالیٰ کہتے ہیں کہ اگر یہ شرک کرتے تو ان کی بھی باتیں, ان کے بھی عمل ختم ہوتے. آج شیطان ہمیں اس پہ تو بات کرنے ہی نہیں دیتا. میں نے جو سعودی عرب میں ریسنٹلی چیز دیکھی اور بہت جگہ گئے, درس بھی ہوئے, لوگوں سے بھی ملے, مجھے جس چیز کی خوشی ہوئی ہے کہ وہ لوگ اب اس وقت تو سٹیج پہ ہیں, یا اسپیشلی جہاں جن ٹیچر سے ہم ملے, کہ وہ توحید اور شرک کے سوا بات ہی نہیں کرتے. ہمارے یہاں تو ایک پیٹی ایشوز ہے نا, نیل پالش کا ایشو ہو گیا, تصویروں کا, باقی بھی چیزیں ہیں. ایک چیز پہ میں نے بہت محسوس کیا, بلکہ ایک اسکالر تھے اور جو نے آپ کو کل بتایا کہ امام سدیس نقطہ جس کو وہ اپنے سعودی عرب میں بھی فیل کرتے ہوں گے کہ یہ جو عورتوں کا ہمس بنا کے سکارفز کے نیچے پہننا, انہوں نے مجھے بتایا کہ آج کل حرم کے امام تک اور اس طرح کی جو مسجدوں میں سیدھا سیدھا ہے وہاں یہ ایشو آج کل خطبوں میں درسوں میں ڈسکس کیا جا رہا ہے کہ اپنے بالوں کو نیچا کرو اوپر نہ کرو. یاد ہے آپ کو بھی ایک دو مہینے پہلے یہاں بھی وہ سورت نساء کی آیتوں میں بات ہوئی تھی, تو یہ انہوں نے خود بتایا کہ یہ چیز اس وقت حرم تک پہنچی ہوئی ہے. تو دیٹ مین کہ جو دنیا باہر کی دنیا کے کچھ نہ کچھ اثرات ہوتے ہیں ان موضوعات پہ امام بات کرتے ہیں. خطبہ میں نے جو بھی ایک الحمدللہ اللہ تعالیٰ نے مکہ میں جمعہ دیا, ایک مدینہ میں دیا, سر ایک مکہ میں ہوا اور ایک مدینہ میں, دونوں کا ٹاپک مطلب میں کہہ سکتی ہوں کہ میرا فیوریٹ تھا کہ امت مسلمہ کدھر ہو, کیا کر رہے ہو, آج کیا مقصد ہے. بالکل ایک ویک اپ کال ہوتی ہے انسان کی زندگی میں. تو جب بھی انسان ان چیزوں پہ غور کر رہے تو اس کو واقعی فکر لگ جاتی ہے, ان کے ایشوز پہ الجھتے رہتے ہیں جس کی وجہ سے چینج نہیں آتی. جی کوئی اور بات کسی کی, کوئی خاص ذہن میں ہو بات جس نے بالکل کبھی شیئر نہیں کیا, ابھی آپ کو بھی موقع دیتے ہیں. جی فردوس آپ کو شیئر کریں, کیا سیکھا آپ نے ابھی سبق سے؟ اللہ لے لے گا, ہم بھی لے لیتے ہیں نا اپنے بچوں سے, جب وہ ہماری بات نہیں سنتے پھر غصے میں ہم نے جو ان کو دلایا ہوتا ہے وہ ان سے لے لیتے ہیں. تو بہت ڈرنا چاہیے کہ اللہ کہیں ہم سے وہ نعمتیں لے نہ لے. اور آپ دیکھیے کہ اچھا آپ کہیں گے ہے میری گاڑی نہ لے لے, میرا گھر نہ لے لے, میرے کپڑے نہ لے لے. سب سے پہلے جو چیز اللہ بندے سے لیتا ہے نا وہ ہدایت کی توفیق لے لیتا ہے. جو دل آج ڈوبا ہوا ہے نا قرآن کے ساتھ کلاس کے ساتھ, آپ ایک یا دو دن ذرا اپنے آپ کو ادھر ادھر غافل تو کریں, سب سے پہلے اس کی طلب جائے گی, تڑپ جائے گی کہ چھوڑو میں نے کیا کرنا ہے. اچھا سب پتہ ہے, یہاں جو طلب اور تڑپ ہمیں اس کلاس میں بیٹھ کے محسوس ہوتی ہے وہ اس کلاس روم سے باہر جا کے نہیں ہوتی. تو اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ ہم سب کو انبیاء کرام کے اس نقشے قدم پہ چلنے والا بنا دے, اور خاص طور پہ اپنے دکانداری اور دینداری کا فرق نوٹ کیا, کتنا بنیادی نقطہ ہے. یعنی میں محاسبہ کر رہی تھی اس وقت کہ کیوں زبان سے حق کے سوا کچھ نہیں نکلتا, اس لیے کہ کسی کا کچھ لینا دینا نہیں ہے. اور کس طریقے سے اگر انسان دوسروں کے ہاتھوں کو دیکھے اور ان سے کچھ لے لے تو پھر وہ دین کو کس طرح کا پلیوٹ کرتا ہے. آج کل تو آپ دیکھیے کہ ٹاک شو دیکھ لیجئے, ایون جو میڈیا کے نام پہ بھی ریلیجس چیزیں سامنے آتی ہیں, بہت جگہ ہمیں وہ رنگ نہیں دکھتا جو دکھنا چاہیے. تو اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب کو اس دین کی اصل پہ اور اس کو بالکل نیچرل جیسا یہ ہے ویسا. تو مانو نہیں مانتا ہے, آپ آرٹیفیشل ٹیسٹ ایک دن پی لیں گے دوسرے دن پیئیں گے. مثال ہے کہ آپ کو کوک کتنی ہی کیوں نہ پسند ہو, ایک کپ کو ایک گلاس کوک, دوسرا کوک, تیسرا کوک, یا ایک کوک, ایک سپرائٹ, ایک جوس, لیکن جو پانی کے گلاس کی کشش ہے جس میں کچھ بھی نہیں, کبھی آپ پانی پیتے ہوئے دیکھا کرے, جس طرح پانی پیتے ہوئے انسان کی کو پتہ کو ٹیسٹ بھی نہیں ہے اس کا, لیکن کیا تڑپ ہے. بالکل یہی فیلنگ اللہ کے کلام کی ہونی چاہیے جب وہ ارد گرد کی چیزوں سے پاک ہو. تو اللہ تعالیٰ ہماری اصلاح کرے. اب آپ کی بریک ہے, آپ ڈیزرو کرتے ہیں اتنی دیر بیٹھنے کے بعد. تو جزاک اللہ خیر, اس کے بعد انشاءاللہ واپس آتے ہیں نماز اور کھانا اور اس کے بعد واپس. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. آن لائن اسٹوڈینٹس بھی اپنے حساب سے بریک لے سکتے ہیں, آپ لوگ پلیز اناؤنس کیجئے اگر بریک ہے تو میں آپ کے لیے بھی کر دوں. اور اچھا لگ رہا ہے آپ سب سے بھی بات کرنے میں, یہ اس پڑھنے کو سیکھنے کو آسان کر دے, اور دور رہ کر بھی آپ لوگ ہماری یادوں میں اور ہماری دعاؤں میں ہوتے ہیں. جی بالکل, جب حق مل گیا تو پھر باطل کو مکس اپ نہیں کرنا. الحمدللہ شکر ہے, دیکھیے اللہ کا کلام آپ کے ساتھ ہے, ہم ہو نہ ہو بات تو اصل میں انسان کی یہ ہے کہ وہ دین کی بات لیتا رہے. انشاءاللہ اب آپ اپنے خوشی, ہم اللہ نے چاہا تو اگلے پارے سے دوبارہ پھر اپنے ریگولر سیشنز پہ آئیں گے, لیکن ابھی بھی مجھے لگتا ہے کہ جو لوگ سن رہے ہیں وہ فائدہ ہی لے رہے ہیں. جزاک اللہ خیر, السلام علیکم ورحمۃ اللہ وبرکاتہ.